вид'я, а там усе тік-та, дикі навіддя, барум тіра відуан, барум будьдімана, фалану чабанні, цялам.
समस्त श्रोता महानुभावहरूमा सन्ध्याकालीन नमस्कार। सधैँको आइतबार चाहिँ ठिक यसै बेला अर्थात् 5:30 बजे पछाडि वैशव साङ्ग्रीलाका प्यारा श्रोतामा हामी रेडियो डिलाइट 101.5 MHz तरङ्ग अन्तर्गत नेप्रिस कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति पहिलो नेपाली आवाज रेडियो साप्ताहिक कार्यक्रम वैशव साङ्गीलामा विविध रोचक रमाइला एवं मनोरञ्जनात्मक एवं मिठा मिठा गीत संगीत रमाइला प्रस्तुति लिएर यहाँहरू माझ आज हामी 189 श्रृंखलामा यहाँहरूकै रेगुलर होस् यहाँदेखि नियमित प्रस्तुता साथी सञ्जयजी र म खगेन्द्र यहाँहरू समक्ष सन्ध्याकालीन समयमा बसी बिहान एवं अरू मलाई कुसारी गर्न तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं। अबको ठिक 2 घण्टा अर्थात 7:30 बजेसम्म तपाईँको साथ रहनेछौं र तपाईँ पनि पक्कै हामीलाई साथ दिनुहुनेछ भन्ने पूर्ण आशामा छौं। श्रोता महानुभाव, यो नेपाली रेडियो कार्यक्रम प्रवासी नेपालीहरूलाई लक्षित गरी यस विदेशी भूमिमा भए पनि आफ्नो नेपाली भाषा, संस्कृति, परम्परा, रीतिरिवाज, नेपालीको वेशभूषाका साथै नेपालीका साहित्यका सिर्जनाहरूलाई समेट्ने एक मात्र विकल्प साउथ अस्ट्रेलियाको एडिलेडबाट हरेक आइतबार साँझ 5:30 देखि 7:30 सम्म रहने साप्ताहिक कार्यक्रम भोइस अफ साङ्गीलामा मार्फत हामी यहाँहरूका लेख रचना प्रस्तुत गरिदिनेछौ। तसर्थ यो हाम्रो रेडियो एडिलेड डिजिटल अनलाइनमा पनि यहाँहरूले सुन्न सक्नुहुन्छ र यसका लागि यहाँहरूले www.radio.edu.au मार्फत पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। त श्रोताबिन, आजको कार्यक्रमको पहिलो सेगमेन्ट अन्तर्गत यहाँहरूले गीत सुन्नुभयो। पहिलो लहरमा 2 गीत हामीले सुनाइसक्यौं र अबको अर्को दोस्रो सेगमेन्ट भनेको हामीले आजको पञ्चाङ्गबाट हामी कार्यक्रम शुभारम्भ गर्ने अनुमति चाहन्छौँ।
हजुर, बिल्कुल। श्रोताहरू तपाईँहरूलाई मेरो पनि नमस्कार। एक हप्तापछि फेरि हाम्रो आज भेट भएको छ। सदाको आइतबार चाहिँ खवेन्द्रजीले भनिहाल्नुभयो, हामी आउने गर्छौँ हरेक आइतबार 5:30 बजेदेखि 7:30 बजेसम्म केही समयका लागि, तर हाम्रो रेगुलर टाइम भनेको 6:30 बजेदेखि 7:30 सम्म 1 घण्टाको लागि हुने गर्दछ। हजुर श्रोताहरू, विदेशी भूमिमा भए पनि आफ्नो नेपाली भाषा, संस्कृति, नेपाली साहित्य, नेपाली सिर्जना र नेपाली मनलाई बचाइराख्नका लागि हामी तपाईँहरूको रेडियो सेटमा हरेक आइतबार 5:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछौँ। हजुर श्रोताहरू, त्यसमाथि हिजो मात्रै भानु जयन्ती परेको छ, आज हामी भानु जयन्तीको बारेमा पनि विशेष कुराकानी गर्नेछौँ। विशेष भन्नाले हामीलाई केही गजल कविताहरू प्राप्त भएका छन्, हामी ती गजल कविताहरू पनि पढेर सुनाउनेछौँ तपाईँहरूका लागि, र हामी आज भानु जयन्तीका बारेमा पनि हल्का फुल्का चर्चा गर्नेछौँ। किन भन्दाखेरि नेपाली भाषा साहित्यको जग बसाउने एकजना व्यक्तित्व, एकजना स्रष्टा, एकजना एकदमै आदरणीय व्यक्तित्व भानुभक्त आचार्यको जन्म 200 जयन्ती हिजो मात्रै हामीले मनाएका छौँ, होइन? असार 29 गते चुदी रम्गा तनहुँ जिल्लामा जन्मिनुभएका भानुभक्त को बारेमा पनि हामी चर्चा गर्नेछौँ। र आजको कार्यक्रमको पूर्वार्धमा हामीले 2-3 म्युजिक ट्र्याकहरू सुनायौँ श्रोताहरू, तपाईँहरूलाई आशा छ तपाईँहरूलाई मन पर्यो होला। र अब भने खगेन्द्रजी, आजको पञ्चाङ्गबाट कार्यक्रमको विधिवत सुरु गर्दै हुनुहुन्छ क्यार?
हजुर हजुर सञ्जयजी। र श्रोता महानुभाव, आज मिति विक्रम सम्बत 2070 साल आषाढ 30 गते शुक्ल पक्षको 6 तिथि आइतबार, नेपाल सम्बत 1133 र अंग्रेजी पात्रो अनुसार इस्पिसन 2013 जुलाई महिनाको 14 तारिक, र अहिले एडिलेडमा यहाँ 6:45 भइसकेको छ भने नेपालमा अपराह्नको 2 बजेको छ।
हजुर श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गीला रेडियो एडिलेड 101.5 MHz हरेक आइतबार 5:30 बजेदेखि 7:30 बजेसम्म, र एक्चुअल हाम्रो टाइम भनेको 6:30 बजेसम्म हो। तपाईँहरूलाई जानकारी गराइहालौँ, किन भन्दाखेरि हामीले अफिसियली रेडियो एडलेटसँग किनेको टाइम भनेको 6:30 बजेदेखि 7:30 बजेसम्म हो, 1 घण्टा हो। तर त्योभन्दा अगाडि 1 घण्टा अगाडि नै हामी आउने गर्दछौँ। विगत केही हप्तादेखि हामीले तपाईँहरूलाई पनि जानकारी गराइसकेका छौँ, अब तपाईँहरूलाई पनि अवगत भइसक्यो होला। श्रोताहरू, चाइनिज कम्युनिटी प्रोग्राम निहा विकेन्डले कभर गर्न नसकेको टाइम हामीले कभर गरिदिइरहेका छौँ, एज हामीले रेडियो सहयोग गरिरहेका छौँ भन्नुपर्दाखेरि,
सहयोग र श्रोताहरूलाईका लागि पनि यो सहयोग नै छ, किनभने हामी विगतमा 1 घण्टा मात्रै यहाँहरूलाई साथ दिन्थ्यौँ भने अहिले यहाँहरूकै लागि हामी साप्ताहिक कार्यक्रम एक घण्टा नभएर दुई घण्टा दिइरहेका छौँ।
अवश्य पनि श्रोताहरू, यो दुई घण्टाको अवधि तपाईँहरूलाई हामी भरपूर मनोरञ्जन, रमाइला, रोचक जानकारी र त्यसै गरी नेपाल र विदेशमा भएका घटनाक्रमहरूको बारेमा सङ्गालो समाचार र त्यसै गरी मौसम सम्बन्धी जानकारी र अनि
अरू विविध
विविध सामग्रीका साथमा रमाइला र एकदमै मनोरञ्जनात्मक गीत सङ्गीत, नेपाली गीत सङ्गीतहरूले तपाईँहरूलाई आज हामी मनोरञ्जन गर्ने कोसिस गर्नेछौँ। आशा छ तपाईँ अबको एक घन्टा 45 मिनटको समय बिल्कुलै मनोरञ्जनात्मक बित्नेछ भन्ने हामीले पूर्ण आशा लिएका छौँ।
श्रोताबिन, हामी दुईजना मात्रै बोल्यौँ तर आज हामी सधैँभरि सधैँको सातामा चाहिँ तीन चम्के भएर तीन ठाउँ तीन ठाउँमा बसेर हामी कुरा गर्दैछौँ तर आज हाम्रो मलाई पनि कस्तो कस्तो महसुस भइरहेको छ। साथी नवीनजी आइकन त कार्यक्रम पनि अर्कै ढाँचा भएको छ तर आज नवीनजी किन बोलेन भनेर श्रोताहरूले चाहिँ नि ऊ घरमा तर नवीनजीले चाहिँ आज जानकारी भएर म प्रोग्राममा आउन सक्दिनँ भनेर चाहिँ उहाँले हामीलाई टेलिफोन मार्फत
गराउनु भएको थियो र सोही कारणले नवीनजी चाहिँ हाम्रो आजको साथमा हुनुहुँदैन। नवीनजी को आगामी साता फेरि रोचक रमाइला जानकारीका साथमा उपस्थित हुने नै छ तर मलाई आशा छ नवीनजीले हिजो भएको भानुभक्त को जयन्तीको बारेमा एडलेडमा भएको कार्यक्रमको बारेमा हामी व्यस्तताका बावजुद पनि समय मिलाएर टेलिफोन मार्फत जानकारी गराउँछु भनेर भन्नुभएको छ। हामी कोसिस गर्नेछौँ उहाँसँग टेलिफोन जानकारी लिनका लागि हिजो भएको भानु जयन्तीको कार्यक्रमको बारेमा। श्रोताहरू, अहिलेलाई भने यो ट्र्याक सुन्दै गरौँ। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गेला रेडियो एडलेड 101.5 मेगाहर्जमा र तपाईँहरूका साथमा छु म सञ्जय,
म खगेन्द्र।
हजुर श्रोताहरू, यति बेला स्टुडियो घडीमा 5:55 गइसकेको छ। हामीले कार्यक्रम थाल्ने गरेका थियौँ 5:30 र हामी तपाईँहरूका साथमा रहनेछौँ आगामी एक घण्टा 35 मिनट भनौँ, 7:30। श्रोताहरू, तपाईँहरूलाई जानकारी गराइहालौँ, कार्यक्रम भोइस अफ साङ्गेला हरेक आइतबार 5:30 7:30 दुई घण्टाको लागि आउने गर्दछ। र तपाईँ हामीलाई हामीले हिजो मात्रै 200 भानु जयन्ती मनाएका छौँ र सोही अवसरमा यदि तपाईँहरूसँग पनि गीत, गजल, कविता, मुक्तक केही छन् भनेदेखि हामीलाई पठाउनुहोस् हाम्रो फेसबुक पेजमा भोइस अफ साङ्ग्रेला। हजुर, साङ्ग्रेलाका आवाजहरू फेसबुक पेजमा तपाईँले पठाउनुभएका तपाईँका सिर्जनाहरू हामी प्रत्यक्ष पढेर सुनाउनेछौँ। र श्रोताहरू, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको हिजो 200 जन्म जयन्ती देश विदेशमा विभिन्न कार्यक्रम गरी मनाइयो। तनहुँको चुम्दी रम्घामा विक्रम सम्बत 1871 असार 29 गते अर्थात हिजोका दिन भानुभक्त आचार्यको जन्म भएको थियो। आचार्यका वधु शिक्षा, प्रश्नोत्तर, भक्तमाला जस्ता कृति धेरैले मन पराएका छन्। आदिकवि आचार्यले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गर्नुभएको थियो। रामायणका श्लोक गाउँघर तथा पानी घट्टमा आज पनि गुन्जने गर्दछन्। घाँसीको कुवा खन्ने अनुकरणीय कार्य देखेर सामाजिक कार्यमा लाग्नुभएका भानुभक्तले नेपाली भाषा र साहित्यको ठूलो जग हाल्ने काम गर्नुभएको छ। गर्नुभएको भाषाविदहरू बताउँछन्, हामी आज जुन भाषा बोलिरहेका छौँ त्यो भाषाको एउटा भाषालाई संस्थागत गर्ने र भाषाको एउटा राम्रो जग बसाल्ने काम आदिकवि भानुभक्त आचार्यले गर्नुभएको भन्ने कुराहरू यहाँ हामीले भनौँ न भाषाविदहरूले बताएको सुनिरहेका छौँ। र यसै अवसरमा हामीले एउटा कविता पनि प्राप्त गरेका थियौँ र म यो कविता भानुभक्त आचार्यको 200 जन्म जयन्तीको अवसर पारेर हिजो मनाइएको देश विदेशमा मनाइएका विभिन्न कार्यक्रमहरूबाट भानुभक्त र नेपाली साहित्यको एउटा नेपाली भाषा संस्कृतिको जगेर्ना गर्ने काम अझ पनि भइरहेको छ, त्यसको एकदमै सराहनीय काम छ। र यसै अवसरमा एउटा कविता म यहाँनिर वाचन गर्न चाहन्छु। श्रोताहरू, सिक्यौ पाठ घाँसीबाट, राख्यौ नाम भानुभक्त, युगौँसम्म भुल्ने छैनन् तिम्रो काम भानुभक्त। घाँसीले त कुवा बनाई, बटुवाको प्यास मेट्यो, धन्य तिम्रो साहित्यले एउटा नयाँ बाटो भेट्यो। गरिबीमै हुर्किएको घाँसी थियो मनको धनी, गुरु मान्यौ उसलाई बढ्यौ अघि चेला बनी। चिनायौ नि रामायण सीता राम भानुभक्त, धनञ्जय पुत्र धन्य तिम्रो काम भानुभक्त। जति बखान गरौ तिम्रो अपुरो नै हुन्छ सारा, हाम्रो मनमा आदि कवि चम्किएको तिमी तारा। बहेका छौ बहने छौ साहित्यको धारासित, रहेका छौ रहने छौ नेपाली मन सारासित। तनौ नै साहित्यको बन्यौ धाम भानुभक्त, धन्य तिमी झनै धन्य तिम्रो काम भानुभक्त।
यसै गरी श्रोताहरू, सञ्जयजीले जुन भानुभक्तले गरेको जुन पहिलो त्यहाँबाटै उहाँले जुन पाठ सिक्नु भएको थियो, जुन घाँसीले एउटा सानो काम गरेकोले गर्दा उहाँलाई यो हामीले अहिलेसम्म यही भाषा, यही लय, यही शब्द हामी अहिले यहाँहरूमा बोलिरहेका छौँ। यसै गरी भानुभक्तको अर्को कृति प्रश्नोत्तर माला धेरै चर्चामा र अहिले पनि उत्तिकै श्रोताहरूले र विशेषज्ञहरूले पनि यसलाई उत्तिकै प्राथमिकता दिइरहेका छन् र आज पनि बाटो हिँड्दा या यात्रा गर्दा यो गुनगुनाउन गरेको पाइन्छ। र श्रोताहरू, म 2-4 पङ्क्तिमा भन्न चाहन्छु। अपार संसार समुद्र कहाँ, डुब्या शरण कुन छ मलाई यहाँ, चाँडो कृपाले अहिले बताऊ, श्रीरामको पाउ छ मुख्य जाऊ। कुन हो सदा बन्धनमा परिहाको, जसले यो मन सुखमा घर्याको, मुक्ति भन्या त पदार्थ कुन हो, वैराग्य भन्नु चि जान्नु जुन हो, ठूलो नरक कुन छ भनेर जान्नु, यही शरीर छ भनेर मान्नु, कस्तो स्वभाव स्वर्ग भनेर जान्नु, तीक्ष्णा छुट्या स्वर्ग स्वर्ण स्वर्ग भनेर मान्नु, जुन ज्ञान छ ठूलो भनी लिनु पनिया, वेदान्तको ज्ञान छ दुःख हन्या, कुन हो सहज मोक्ष गरी दिहा, ज्ञान हो अरूको किन नाम लिन्या, कुन भूल कुन मूल ढोका छ नरक कि नारी लान्छे नरक मोह ठूलो फिजारी कुन धर्म हो स्वर्ग पुर्या दिनिया त्यस्तो अहिंसा छ बुझेर लिनिया सत्या सुखै पूर्वक आदमी कुन हो समाधि ल्याई रहन्या त कुन जुन हो जाग कहुन हो कसरी हुँ जानिया जो सत असत्य को विवेक गर्न्या कसलाई हो शत्रु भनेर जान्नु आफ्ना देशै इन्द्रिय शत्रु मान्नु कसलाई खुब मित्र भनेर मान्नु जित्या तिनै इन्द्रिय मित्र जान्नु दरिद्र नाउँ नरमास कसको विशाल तृष्णा घरमास जसको कुन हो भनी सब नरले कह्याको सन्तोषले जो छ खुसी रह्याको जिउँदै मर्याको भनी नाम कसको उद्यम बिना वित्त छ काल जसको अमृत सरी कुन छ भन्या निराशा पासा कौन हुन् ममतै छ पासा को छन् सुरा झैं अतीत मोह गन्या स्त्री जान्नु त्यस्तै गरी चित्त हन्या कसलाई विद्वानहरू तुच्छ भन्दछन् जो कामदेवको वशमा रहन्छन् मृत्यु भन्याको भन आज कुन हो अप्यस्य मन्याको भन्याको तिमी जान जुन हो कुन हो सबैले गुरु भन्नु पर्न्या जो हो कहिल्यै हितैको उपदेश भन्या कुन शिष्य हो शिष्य भनेर जान्नु जुन गर्छ सेवा उही शिष्य मान्नु जुन गर्छ सेवा उही शिष्य मान्नु
हजुर श्रोताहरू भानुभक्त आचार्यको एउटा सिर्जना भर्खरै खेन्द्रजीले पढेर सुनाउनु भयो तपाईँहरूलाई हामी कुराकानी गर्दैछौँ 200 भानु जयन्ती बारेमा हिजो असार 29 गते हामीले देश विदेशमा विभिन्न कार्यक्रम विभिन्न साहित्यिक कार्यक्रमहरूका साथमा भानुभक्तलाई सम्झ्यौँ फेरि एक वर्ष अरू भनौँ न एक वर्षपछि फेरि असार 29 गते 200 भानु जयन्ती हामीले हिजो भर्खरै मात्रै मनाइसकेका छौँ श्रोताहरू र यसै विषयमा हामी थप कुराकानी पनि गर्नेछौँ
किनभने अब यो भानु जयन्तीको कुरा गर्दै तपाईँलाई इन्टरभ्यू गरेँ सरी हिजै असार 29 गते भानु जयन्ती भनेर सबैको दिमागमा अहिले असार 29 गते भनिसक्दा चाहिँ भानु जयन्ती आउँछ तर हिजो नभएर आज पनि विदेशमा विभिन्न ठाउँमा भानु जयन्ती मनाएका समाचारहरू विभिन्न टिका टिप्पणीहरू भइरहेका छन् ताकि बेलायत अमेरिका दार्जिलिङ भारतको विभिन्न ठाउँमा नेपाल त आफ्नो जन्मभूमि भइहाल्यो त्यसमा पनि भुटान लगायत विभिन्न ठाउँहरूमा पनि यसरी भानुभक्तको आफ्नो जन क्रिया जुन भानुभक्त को रामायण जुन भानुभक्तले जुन हामीलाई दिनुभएको छ जुन योगदान अहिले पनि उत्तिकै सराहनीय उत्तिकै सम्पूर्णलाई
हजुर नेपाली भाषाको जग बसाल्ने काम गर्ने जुन उहाँले काम गर्नुभयो त्यो एकदमै राम्रो कुरा हामी जुन भाषा अहिले बोलिरहेका छौँ भानुभक्तको देन नै मान्न सकिन्छ यसलाई पहाडको अति बेस देश तनहुमा श्रीकृष्ण ब्राह्मण थिया खुब उच्च कुल आर्यवंशी हुन गई सतर्कमा मन्दिया विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया इनको नाति म भानुभक्त भनी हुँ यो जानी चिन्या लिया मोतीराम भट्टरले 1948 सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो आदिकवि चलेन। 1997 सालमा जुद्ध शमशेर राणाले भानुभक्तलाई आदिकवि भन्ने हुन्छ भन्ने हुकुम दिएपछि मात्र तमामको जिब्रोमा भानुभक्त आदिकवि हुन थाले। अनि सूर्य विक्रम ग्यावलीले भानुभक्तबारे मोतीराम भट्टले पूरा गर्न नसकेका प्राय धेरै काम गरे, साथै बाबुराम आचार्यले पनि भानुभक्तबारे लेखे। अनि भानुभक्तको व्यक्तित्वको परिमार्जन गर्ने काममा ब्रह्माम शमशेर, बालकृष्ण सम, शम्भुप्रसाद ढुङ्ग्याल, विष्णु माया देवी, धरणीधर कोइराला, पारसमणि प्रधान, भाइचन्द्र प्रधान, हृदयचन्द्र सिंह प्रधान, इन्द्रबहादुर राई, नरनाथ आचार्य, मुक्तिनाथ आचार्य, वर्तराज आचार्य, नारायण दत्त शास्त्री, बालचन्द्र शर्मा, श्री भद्र शर्मा, भवानी, उनीहरूले भानुभक्त आचार्यका गाथामा सिंहै कविता लेखे। भवानी घिमिरेले पनि उनका बारे वृहत विशेषाङ्क निकाले। यादव खरेलले पनि भानुभक्तको जीवनीमा आधारित कथानक चलचित्र बनाए। म्युजिक नेपालले रामायणका सातै खण्डको गीती सिडी प्रकाशमा ल्यायो। जगदीश शमशेर राणा जस्ता नेपाली साहित्यका महारथीहरू पनि भानुभक्तको सम्पूर्ण कृति फैलाउन मन, वचन र कर्मले समर्पित भए। त्यसपछि भानुभक्त झनै चहकिलो रूपमा प्रस्तुत भए। मोतीराम भट्टले भानुभक्त आचार्यको जन्म 1869 साल लेखे, अनि त्यसलाई सुधारेर भानुभक्तकी नातिनी विष्णुमाया देवीले 1871 साल असार 29 गते भानुभक्त जन्मेको प्रमाण पेश गरिन्। त्यसै गरी नरनाथ आचार्यले पनि भानुभक्तको जन्म कुण्डली सहित त्यही दफामा आफ्नो बुढी औठा थिचे। बालकृष्ण समले पनि भानुभक्तकी पत्नीको नाउँ रेवती भएको ठहर गरे, साथै भानुभक्तबारे अनुसन्धानको लर्को अझै तानिँदैछ। भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाकै बोलबाला थियो। त्यति बेला नेपाली भाषालाई तुच्छ सम्झन्थ्यो, तर भानुभक्तले नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए। उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे। एकपटक एकजना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए। पहाड़को अति बेस देश तनहुमा श्रीकृष्ण ब्राह्मण थिया, खूब उच्च कुल आर्यवंशी हुन गई सतर्कमा मन्दिया, विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया, इनको नातिम भानुभक्त भनी हुँ यो जानी चिनी लिया। भानुभक्तले जति जाने आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट जाने, किनभने उनका बाजे नेपालका छेउ भित्तादेखि भारतको काँसीसम्म जता जता गए पनि भानुभक्त पनि उनको हातको चोर औँला समाउँदै हिँड्थे। अनि उनका बाजे धार्मिक भइकन विद्वान पनि थिए। त्यस बखत तनहुँभरि श्रीकृष्णको सुनाउ थियो। त्यसैले बाल्यकालदेखि भानुभक्तको जीवनचर्या एउटा कविको जस्तो, एउटा जमिनदारको जस्तो र एउटा राजश्री ठाँटको जस्तै थियो। श्रीकृष्ण आचार्यका छोरा धनञ्जयले पनि बाल्यकालदेखि नै विद्या आर्जन गरे। पछि उनी सरकारी खरदार भए र जागिर खाएको केही वर्षमा उनले छोरो पाए। भनौं तनहुँ रम्घाको चुदी बेसीको आचार्य निवासमा धनञ्जय र धर्मावती देवी मिलेर भानुभक्त जन्माए, तर आदिकवि भानुभक्तको सृजनात्मक न्वारण मोतीरामले नै गरिदिए। भानुलाई शिरमा बोकेर नै मोती पनि चम्किए। वास्तवमा मोतीरामले भानुभक्तलाई उकास्न पहरा फेरे। कतिसम्म भने भानुभक्तलाई अमर पार्न उनले भानुभक्तको जीवनी लेखे, त्यसलाई जनमन छुने कला झिके। भानुभक्तले घाँसीलाई भेटेर प्रेरणा पाए भनेर भानुभक्तका नाउँमा मोतीराम आफैले कविता पनि छपाइदिए। भर जन्म घाँसी तिर मन दी धन कमायो, नाम केही रहोस पछि भनेर कुवा खनायो, घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भइकन आज यस्तो। यस श्लोकको चौथो हरफमा प्रयुक्त मो शब्दबाट यसको रचना मोतीराम आफैले गरेका थिए, किनभने भानुभक्तले उनका कुनै पनि रचनामा मलाई मो लेखेका छैनन्। तर मोतीरामले भने आफ्ना रचनामा मको साटो जताततै मो लेखेका छन्। नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउनका लागि मोतीरामले घुँडा टेकेर भानुभक्तलाई उठाएका थिए। हजुर श्रोताहरू, सबैले मन खोलेर भन जय जय नेपाल, जय जय नेपाल। नेपाली भाषा साहित्य, नेपाली कला संस्कृति र नेपाली पनलाई जगेर्ना गर्ने उद्देश्यका साथमा सञ्चालन भइरहेको रेडियो प्रोग्राम भोइस अफ साँगेला तपाईँ सुन्दै हुनुहुन्छ यति बेला रेडियो एडलेड 101.5 मेगाहर्जको तरंग मार्फत। र तपाईँहरूका साथमा छु म सञ्जय
र म खगेन्द्र।
हजुर श्रोताहरू, आज हामी भानुभक्त विशेष कार्यक्रम गर्दैछौँ। भानुभक्त भानु जयन्ती हिजो मात्रै हामीले 200 भानु जयन्ती मनाएका छौँ। देश विदेशमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेर नेपाली भाषा र नेपाली साहित्यको एकजना मेरुदण्डका रूपमा रहनुभएका भानुभक्तलाई आज हामी सम्झिरहेका छौँ। र यसै गरी हिजो पनि सल्सबरीमा बुडनिज एथेनिक स्कूलले एउटा भानु जयन्तीकै अवसरमा कार्यक्रम गरेको थियो र आज एडले नेपाली समाजले पनि प्रोग्राम गरेको थियो। यसबारेमा हामी छोटो जानकारी लिउँ। हाम्रा सहकर्मी मित्र नवीन पन्तजी यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। उहाँ स्टुडियोमा उपस्थित हुन सक्नु भएन श्रोताहरू, तर उहाँले पाउनुभएको जानकारी टेलिफोनबाटै हामीलाई र तपाईँहरू श्रोताहरूलाई पनि गराउँदै हुनुहुन्छ। नवीनजी, कार्यक्रममा स्वागत छ तपाईँलाई।
धन्यवाद सञ्जयजी र सम्पूर्ण भोइस अफ साङ्गलीलाई सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई म यो सन्ध्याकालीन न्यानो नमस्कार टक्राउन चाहन्छु। र अघि नै बताइसक्नुभयो तपाईँले, आज भानु आदिकवि भानुभक्तको 200 जन्म जयन्तीको अवसरमा चाहिँ साउथ अस्ट्रेलियामा एडिलाइड नेपाली समाज अस्ट्रेलियाले चाहिँ खुल्ला कविता वाचन प्रतियोगिता, स्वास्थ्य त्यति मात्र होइन हाजिर जवाब प्रतियोगिता पनि सम्पन्न गरेको छ। साथै कार्यक्रममा वक्ताहरूले चाहिँ आदिकवि भानुभक्तले रामायण लेखनका साथै नेपाली साहित्यको इतिहासमा दर्शनको प्रवेश गराएको चर्चा गरेका थिए। साथै उनले नेपाली भाषाको माध्यमबाट राष्ट्रिय एकीकरणमा समेत टेवा पुर्याएको उल्लेख गर्दै सो अवसरमा वक्ताहरूले भानुको योगदानको उच्च सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। साथै हेडलाइट नेपाली समाज अस्ट्रेलिया कि अध्यक्ष सर्वदा घिमिरेको सभापतित्वमा चाहिँ कार्यक्रम भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो साउथ अस्ट्रेलियाका लागि अवैतानिक महावाणिज्य दूत दीपक धमला। साथसाथै करिब करिब 50-60 जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो र कार्यक्रममा 10 जना कविता प्रतियोगिताले भाग लिएका थिए भने हाजिर जवाब प्रतियोगितामा 4 टिम समावेश भएको थियो। निकै नै उल्लासपूर्ण कार्यक्रम रहेको थियो र नेपाली भाषालाई यो मुलुकमा आएर पनि प्रवर्धन गर्नुभएकोमा एडलाइट नेपाली समाजलाई सम्पूर्णले खुलेरै प्रशंसा गर्नुभएको थियो। सञ्जयजी
हजुर, अब यो एडलाइट नेपाली समाजले खुल्ला कविता प्रतियोगिता गर्नुभएको थियो भन्नुभयो, यदि प्रतियोगिता हो भनेदेखि कसले जित्नुभयो, कसको कविता प्रथम द्वितीय केही त्यस्तो त्यहाँ छुट्याइएको थियो कि थिएन, त्यसबारेमा जानकारी गराएको?
छुट्याइएको थियो तर मैले अहिले सरस्वती नाम चाहिँ भुलिसकेको छु, त्यस कारणले गर्दा अहिले मैले बताउन सकेको छैन। त्यो नोट चाहिँ मैले म अहिले अन्यत्र ठाउँमा छु र नोट भएको ठाउँ चाहिँ अन्यत्र छ, त्यस कारणले मैले त्यो बताउन सकेको छैन। र अवश्य पनि छन्दमा मिलाएर यस्तो कविता आएको थियो कि एकदमै पोख्त तरिकाले कविता भन्नुभएको थियो उहाँहरूले चाहिँ एकदमै उल्लासपूर्ण वातावरण बनेको थियो। मैले म आफै कार्यक्रममा सहभागी हुँदा मैले अपेक्षासम्म गरेको थिएन कि यति साहित्य अनुरागीहरू पनि साउथ अस्ट्रेलियामा हुनुहुने रहेछ, साहित्यमा त्यति पोख्त व्यक्तिहरू हुने रहेछ। निकै नै कार्यक्रम चाहिँ एकदमै रोमाञ्चक पूर्णले अगाडि बढेको छ।
हजुर हजुर, नवीनजी यदि तपाईँ पनि साहित्य लेखनमा अलिकति विशेष रुचि नै राख्नुहुन्छ, यदि स्टुडियोमा भएको भए तपाईँलाई के अरे तपाईँका 2-3 वटा कविता नै हामी यहाँ प्रस्तुत गर्ने थियौँ, तर तपाईँ टेलिफोन सम्पर्कमा हुनुहुन्छ र तपाईँले पनि आज सायद कविता वाचन गर्नुभएको थियो होला त्यो प्रोग्राममा, यसले नेपाली समाजले गरेको भानु जयन्ती विशेषमा, र तपाईँले वाचन गर्नुभएको कविता अहिले हाम्रा श्रोताहरूलाई सुनाउन सकिन्छ?
मैले अबको केही क्षेममा चाहिँ मैले उहाँहरूलाई सुनाउनेछु, मैले त्यसको लागि मैले पुरै चाहिँ आउँदैन, मैले त्यही पेज खोज्दैछु। ल मैले सुरुवात गर्नेछु। खुल्ला प्रतियोगिता थियो तर कविता चाहिँ आदिकविकै शीर्षकमा रहेको थिएन मेरो कविता चाहिँ। मैले चाहिँ उठ साथी जुठ साथी भनेर कविता लेखेको थिएँ र म आफै पनि प्रतियोगी रहेको थिएँ त्यो कार्यक्रममा, र कविता चाहिँ यसरी सुरु हुन्छ। उठ साथी जुट साथी हाम्रो तिम्रो जित मनाउन, आफ्नै देशको सान हाम्रो गीत बनाउन, बेमेलका कथा अब प्रीत बनाउन, फुटे धेरै अब जुट्ने रीत बनाउन, उठ साथी जुट साथी त्यही देशको हित बनाउन, नेपाली सब एकअर्काकै मित बनाउन, चन्द्र सूर्य झण्डा एउटै सान बनाउन, फुटे पनि जुट्ने जान्ने मान बनाउन, उठ साथी जुट साथी तिम्रो मेरो स्वार्थ हटाउन, सुस्तादेखि कोशीसम्म प्रीत बढाउन, मात्र एउटै नेपाली त्यो जात बनाउन, देश मधेश जातबाट भेद हटाउन, उठ साथी जुट साथी खुसी भई जित मनाउन, हाते मालो गरौँ अब प्रेम बढाउन, देशलाई गौरव माथि उठाउन, तिमी हामी मिली सबै देश बनाउन।
हजुर नवीनजी, एकदमै भावपूर्ण र एकदमै राष्ट्रप्रेमी खालको कविता तपाईँले प्रस्तुत गर्नुभएको थियो, आशा छ त्यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूले पनि तपाईँको कविता मन पराउनु भयो होला, र यसै गरी तपाईँले हामीलाई जानकारी र हाम्रा श्रोताहरूलाई जानकारी गराइहाल्नुभयो, 50-60 जनाको उपस्थिति रहेको थियो कार्यक्रम भनेपछि एकदमै रमाइलो र रोचक तरिकाले कार्यक्रम सम्पन्न भएछ। र यसै गरी अर्को कुरा पनि म जान्न चाहन्छु, भनौँ न हाम्रा श्रोताहरूलाई जानकारी गराइदिइहाल्नुहोस् नवीनजी, हाजिरी जवाफ प्रतियोगिता चाहिँ कस्तो किसिमले सञ्चालन गरिएको थियो, अथवा चाहिँ त्यहाँ हाजिर जवाब प्रतियोगिता भनेपछि कस्तो किसिमले त्यहाँ सञ्चालन भएको थियो र के भएको थियो त्यो बारेमा पनि जानकारी?
हाजिर जवाब प्रतियोगिता चाहिँ नेपालको बारेमा थाहा पाउनको लागि नेपालको इतिहास भूगोल र नेपालको परिवेशको बारेमा थाहा पाउन् भन्ने हेतुले चाहिँ सासना बालबालिका बीचमा चाहिँ प्रतियोगिता गराइएको थियो। प्रतियोगिता गराउँदा चाहिँ जसले चाहिँ नेपालको इतिहासका कुराहरू, नेपालको वर्तमानका कुराहरू, नेपालका भूगोलका कुराहरू र नेपाल कसरी अगाडि बढेको थियो भन्ने कुराहरूमा केन्द्रित रहेर प्रश्नहरू चाहिँ सोधिएको थियो। करिब करिब 52 वटा प्रश्न सोधिएको थियो, ती 52 वटा प्रश्नमा रहेर चाहिँ प्रतियोगीहरूले चाहिँ उत्तर दिएका थिए। 3-3 जनाको ग्रुप रहेर 4 जनाको ग्रुप थियो र सहभागी 12 जना हुनुभयो त्यसरी, र त्यसरी सञ्चालन गरिएको थियो। र त्यसमा चाहिँ ग्रुप पनि कसरी छुट्याइएको थियो भने कवि शिरोमणि लेखनाथ पौडेल ग्रुप अनि आएर चाहिँ भानु ग्रुप यसरी स्रष्टाहरूकै नामसँग जोडिएर चाहिँ ग्रुप विभाजन गरिएको थियो। त्यसमा चाहिँ भानु ग्रुप लगायत अन्य ग्रुपहरू चाहिँ अगाडि रहेका थिए र उहाँहरूले पनि एकदमै नेपालको बारेमा जान्ने मौका पनि पाएका छन् सजना भाइ बहिनीहरूले, उनीहरूलाई सिकाउनु पर्ने दायित्व पनि छ भनेर सर्वदाजीले पनि भन्नुभएको थियो। मलाई आफै पर्सनली भन्नुभएको थियो कि कार्यक्रम गर्नुको मुख्य उद्देश्य के हो त हाजिर जवाफ भन्दा चाहिँ यो जुन नेपालको कुरा छ, नेपाललाई ससाना बच्चाहरूले अझै थाहा पाउन सकेका छैनन्, ती कुराहरूलाई उनीहरूलाई पोख्त गराउनको निम्ति, उनीहरूलाई जानकारी दिनको निम्ति र उनीहरूले नेपालको बारेमा अझै कुराहरू खोजुन् भन्नको निम्ति चाहिँ हामीले यो कार्यक्रम गराएका हौँ भनेर सर्वदाजीले भन्नुभएको थियो।
हजुर, एकदमै सराहनीय काम यसले नेपाली समाजले आज भानु जयन्तीको अवसर पारेर कार्यक्रम कवि खुल्ला कविता प्रतियोगिता त्यसै गरी साना नानी बाबुहरूका लागि भानु हाजिरी जवाफ प्रतियोगिता गरेको जानकारी हामीलाई अहिले टेलिफोनबाट नवीनजी जानकारी गराउँदै हुनुहुन्थ्यो र नवीनजी धन्यवाद त्यसको लागि र तपाईँलाई आगामी कार्यक्रममा फेरि स्टुडियोमै भेट्नेछौँ। तबसम्मका लागि नमस्ते र धन्यवाद। हजुर श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गीला। यति बेला हामी तपाईँहरूका साथमा छु, म सञ्जय
र म खगेन्द्र।
हजुर श्रोताहरू, स्टुडियोको घडीमा 6:22 गइसकेको छ। हामी तपाईँहरूका साथमा अझ रहनेछौ 7:30 हामीसँग अझै विविध रोचक जानकारीहरू, रमाइला प्रस्तुतिहरू र त्यसै गरी मिठा मिठा गीत संगीतहरू छन्। रेडियो छोडेर कतै नजानु श्रोताहरू, हामीलाई साथ दिनुहोस्। हामी तपाईँहरूलाई साथ दिइरहेका छौँ र अहिलेलाई भने तपाईँहरूका लागि म यहाँनिर प्रस्तुत गर्दैछु। आज मैले मनका कुरा अञ्जली रेग्मीको अञ्जिला रेग्मीको आवाजमा रहेको यो गीत तपाईँहरूका लागि प्रस्तुत गर्दैछु। श्रोताहरू, यो छोटो साङ्गीतिक विश्रामपछि फेरि हामी उपस्थित हुनेछौँ तपाईँहरूको रेडियो सेटमा र बाँकी रहेका प्रसङ्गका साथमा।
Ooh।
श्रोता महानुभाव वैष्णव साङ्गीलामा पुनः स्वागत छ यहाँहरूलाई र यति बेला हामी बोलिरहेका छौँ रेडियो एडिलेड 101.5 मेगाहर्ज तरङ्ग अन्तर्गत नेपाली कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति साप्ताहिक कार्यक्रम वैष्णव साङ्गीलामा र यति बेला हामी कार्यक्रमको मध्य भागतिर आइसकेका छौँ श्रोताहरू र हामी करिब करिब एक घण्टा यहाँहरूमा बिताइसकेका छौँ र श्रोतामाझ हामीले विभिन्न कार्यक्रमहरू प्रस्तुत गऱ्यौँ विभिन्न लेख रचना हामी प्रस्तुत गर्नु छ यतिकैमा मसँग एउटा चुड्किला छ श्रोताहरू मेरी बासैका कलाकार द्वय बान्द्रे र सम्झना यी धेरै रचकिला कलाकार छन् उहाँहरू बीचको जुन सम्वाद चुड्किला यहाँ मैले समावेश गर्न श्रोताहरूमाझ मैले ल्याएको छु र बान्द्रेले भन्छन् आज मैले तिमीलाई कति राम्रो उपहार ल्याइदिएको छु सम्झना सम्झनाले भने के ल्याइदिऊ छिटो भन नि यार फेरि बान्द्रेले भन्छन् अस्ति बजार जाँदा कस्तो राम्रो रातो कार हामीले देखेको थियौँ नि सम्झनाले त्यो कार मलाई पनि ल्याइदिएको छौ क्या हौ भन्दै आहा अब हामी पनि कारमा चढेर हिँड्ने पाउने भयो क्या भनेर सम्झनाले भने अनि त्यतिकैमा बान्द्रेले पहिला त मेरो कुरा सुन न तिमीले मेरो कुरा सुनेकै छैनौ भने सम्झनाले छिटो भन न त यार कहाँ छ त्यो रातो कार प्लिज छिटो भन्नु नि बान्द्रेले फेरि भन्छन् त्यो हो त्यो रातो कार जस्तै नि त्यो रातो कार जस्तै कलरको तिमीलाई मैले नेल पोलिस ल्याइदिएको छु भनेर चाहिँ बान्द्रेले भन्छ
रातो कार चाहिँ होइन रातो कलरको नेल पोलिस बान्द्रेले सम्झनालाई श्रोताहरू अहिले भर्खरै खजेन्द्रजीले एउटा रमाइलो चुटकिला प्रस्तुत गर्नुभयो र यति बेला भएको छ स्टुडियो घडीमा 6:30
This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
श्रोताहरू तपाईँहरूलाई पुनः स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा रेडियो एडिलेड 101.5 मेगाहर्जमा हामीले कार्यक्रम सुरु गरेका थियौँ 5:30 र अहिले स्टुडियोको घडीमा 6:30 भइसकेको छ हामीले एक घण्टाको समय बिताइसकेका छौँ तपाईँहरूलाई भानुभक्त सम्बन्धी जानकारी गरायौँ त्यसै गरी भानुभक्त सम्बन्धी देश विदेशमा भएका र एडिलेड साउथ अस्ट्रेलियाको एडिलेडमा आज सम्पन्न भानु जयन्ती विशेष कार्यक्रममा खुल्ला कविता प्रतियोगिता र त्यसै गरी हाजिर जवाफ प्रतियोगिताको बारेमा पनि तपाईँहरूलाई जानकारी गरायौं एडिलेड नेपाली समाजले गरेको थियो यो कार्यक्रम र अबको बाँकी एक घण्टा पनि हामी यस्तै यस्तै रोचक रमाइला जानकारीका साथमा गीत संगीत र हाम्रो मेन इभेन्ट भनौँ न न्युज सेगमेन्ट त छँदैछ 7:00 हामी देश विदेशमा भएका घटनाक्रमको सङ्गालो खबरको
सिलसिला
हामी प्रस्तुत गर्नेछौँ 7:00 र खगेन्द्रजी अब भने के छ
हामीसँग किनभने हामी विदेशमा छौँ नेपाली छौँ नेपालमा पनि बहुजातीय बहुधर्म बहुसंस्कृति रहेको देश नेपाल विदेशमा पनि भनौँ अस्ट्रेलियाकै कुरा गर्दा र विदेशमा पनि नेपालीहरू जहीँ छरिएर बसेका छन् तर पनि आफ्नो धर्म आफ्नो संस्कृति परम्परा आफ्नो रीतिरिवाज मानिरहेका छन् यसै क्रममा म इस्लाम धर्म को कुरा गर्दैछु सञ्जयजी म र सम्पूर्ण श्रोताहरूलाई यो पनि जानकारी गराउन चाहन्छु कि इस्लाम धर्मावलम्बीको एक महिने रमजान बुधबार राति सुरु भएको छ इस्लामी पात्रो हिजारी सम्वतको 9 रमजानल मुबारक महिनाभर विश्वभरका वालिग मुसलमान रोजा व्रत बस्दछन् हिजारी सम्वतको 8 सावान महिनाको अन्तिम दिन साँझ सूर्यास्त पश्चात पश्चिम आकाशमा चन्द्रमा उदाएपछि रमजान सुरु हुन्छ त्यसैसँग विश्वभर मुसलमान रोजा व्रत बस्दछन् बिहान सूर्योदय हुनु अघि सहेरी खानेकुरा खाएपछि रोजा बस्ने व्यक्तिहरूले सूर्यास्त नहुन्जेलसम्म खानपिन गर्नुहुँदैन। रोजा अवधिभर यौन सम्पर्क चुम्बन गर्न समेत बन्धित गरेको छ। सूर्यास्तपछि खजुर सेवई शर्बत फलफूल लगायतका खानेकुरा खाएर व्रत तोडिन्छ। यसलाई इफ्तारी भनिन्छ। विभिन्न राजनीतिक दलका मुसलमान भातृ संगठनले समेत रोजा बस्ने व्यक्तिहरूलाई भेला भएर इफ्तारी मनाउने क्रम बढेको छ।
हजुर श्रोताहरू, हिजोदेखि शुरू भएको गत बुधबारदेखि शुरू भएको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमजानको बारेमा श्रोताहरूलाई जानकारी गराउनु भयो खगेन्द्रजीले। रमजान तपाईँहरूलाई पनि मुबारक, रमजानको शुभकामना। श्रोताहरू, अब भने अर्को एउटा गीत यहाँनिर प्रस्तुत गर्दैछु म तपाईँहरूका लागि रेडियो एडलेडमा। यो बन्द आँखामा प्रशंसा श्रेष्ठको आवाजमा रहेको यो गीत अहिलेलाई भने तपाईँहरूका लागि प्रस्तुत गर्दैछौ र यसपछि हामी फेरि उपस्थित हुनेछौ कार्यक्रम भोइस अफ साङ्ग्रीलामा अरू रमाइला विशेष प्रस्तुतिहरू लिएर। अहिलेलाई भने त यो गीत सुन्दै गर्नुहोस् तपाईँहरू।
Thank you.
श्रोता महानुभाव पुनः स्वागत छ भोइस अफ साङ्गीलामा र श्रोताहरूलाई हामीले विविध जानकारी गराउँदै आएका छौँ कि आज भानु जयन्ती विशेष कार्यक्रम र नवीनजीले पनि आज एडलेडमा भएको नेपाली समाजमा भएको जुन भानु जयन्तीको समारोहको प्रत्यक्ष हामीलाई जानकारी दिनुभयो। यसै गरी हामीसँग धेरै पोका खोलेकै छ श्रोताहरू, पोका धेरै छन्, पोका खोलेर यहाँ श्रोताहरूलाई फटाफटी भन्नको लागि अब आतुर छौँ हामी। र यति बेला हाम्रा नियमित श्रोता दुर्गा रिमाल हाल अलबरी न्यू साउथ वेल्सबाट हुनुहुन्छ, उहाँले हाम्रो भन्ने पनि श्रोता हुनुहुन्छ, उहाँले दैनिक रूपमा हामीलाई गजल लेखेर पठाउनुहुन्छ र यसै भानु जयन्तीको अवसरमा यो गजल प्रस्तुत गरिदिनला प्रस्तुताजी भनेर चाहिँ हामीलाई फेसबुकमा लेखेर पठाउनु भएको थियो। र उहाँको गजल यस्तो रहेको छ, फालेर जानु मनको पीरा लिएर जानु नै के छरा, फालेर जानु मनको पीरा लिएर जानु नै के छरा, बनाएर बाँच्नु उच्च शिर लिएर जानु नै के छरा, बनाएर बाँच्नु उच्च शिर लिएर जानु नै के छरा, केही गरौं देशको लागि व्यर्थै जीवन ढाल्न सक्छ, अनि कहाँ लाउ नेपाली वीर लिएर जानु नै के छ र, तिमी र म मिल्यौं भने पक्कै देश स्वर्ग बन्छ, आऊ फुकाऊ त्रासको जंजीर लिएर जानु नै के छ र, हाँसी हाँसी बाँचौं सबै एक अर्कामा सद्भाव छरी, हाँसी हाँसी बाँचौं सबै एक अर्कामा सद्भाव छरी, मरेर जान्छ यो शरीर लिएर जानु नै के छ र, मरेर जान्छ यो शरीर लिएर जानु नै के छ र।
हजुर, धेरै धेरै धन्यवाद दुर्गा रिमालजी, हामीलाई तपाईँले त्यति टाढाबाट सम्झेर एउटा मिठो गजल पठाउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। र हामी आगामी समयमा पनि तपाईँहरूका यस्तै तपाईँका यस्तै गीत गजल कविताहरूको अपेक्षा राख्दछौँ हजुर।
हजुर दुर्गाजी, यसरी हामीलाई सम्झेर तपाईँले टाढोबाट पनि सम्झेर लेखाउनु र आगामी दिनमा तपाईँको लेख रचना हामी प्रस्तुत गरिदिनेछौँ। र यति भन्दै श्रोतामा म अर्को एक कुरा जोड्न चाहे, दैनिक रूपमा हामी घरमा तरकारी बनाएर खान्छौँ, तर तरकारी को अलावा हामी तरकारीमा मिसाउने कुरा पनि हामीसँग कति प्राय हामीले किनेर खान्छौँ, तर हामी घरमै बनाएर पनि खान सक्छौँ, तर त्यो के हो भनेरको श्रोताहरूलाई पनि जिज्ञासा भयो होला, त्यो भनिहाल्छु म। पनिर, त्यो पनिर एक प्याक निकै महँगो चिज हो, ताकि त्यो दुधबाट बनिन्छ, र श्रोताहरूलाई कसरी बनिन्छ यो पनिर भन्ने कुरा म छोटो यहाँ विधि भन्छु, म सामग्री के चाहिन्छ र विधि अपनाउँछु म, श्रोताहरूले यही विधि अपनाएर तपाईँहरूले पनिर तयार पारेर भोजनमा या त तरकारीमा लगाएर स्वादिष्ट बनाउन सक्नुहुनेछ। र यसै गरी सामग्री एक नम्बर एकमा दुध चाहिन्छ 2 कप, र कागतीको रस चाहिन्छ 2 टेबल चम्चा जति कागतीको रस चाहिन्छ। र विधि चाहिँ के छ भन्दाखेरि चाहिँ, नम्बर एकमा दुधलाई केही बेर उमाल्ने र झिकेर राख्ने, दुधलाई उमालेर त्यसपछि अलिकति झिकेर राख्ने, त्यसपछि एकछिन सेलाएपछि कागतीको रस थोपा थोपा गरेर हाल्ने, जुन तताएको दुध तपाईँले झिकेर राख्नु भएको छ र त्यस दुधमा केही बेर सेलाएपछि चाहिँ त्यो कागतीको रस जुन 2 टेबल चम्चा भनेको थिएँ त्यसलाई थोपा थोपा गरेर हाल्ने त्यो जुन तताएको दुधमा। नम्बर तीनमा रहेको छ, जब दुध फाट्न सुरु गर्छ तब कागती हाल्न छाड्ने, जब त्यो तपाईँले कागती थोपा थोपा गर्दै लाउनुहुन्छ थोपा गर्नुहुन्छ तब त्यो दुध आफै आफै फाट्न सुरु गर्छ, ताकि तपाईँले त्यो कागतीको रस थोपा थोपा कि बन्द गर्नु पर्यो। त्यसपछि नम्बर चारमा एक सफा कपडामा, कपडा भन्दाखेरि सफा फेरि सोता सजिलोकालाई गोजीबर रुमाल निकालेर चाहिँ रुमालमा ननिचोर्नु होला है, फेरि सिगान खोसेको हुन्छ त्यसै होइन, तपाईँले सफा कपडा एकदम राम्रो कपडा चाहिँ चाहिन्छ, र सफा कपडामा उक्त दुध खन्याउने र हातले बाहिरबाट मजाले निचोरेर सबै पानी कसेर सफा, यसलाई फेरि सुन्न सोताहरू, एक सफा कपडा उक्त दुध खन्याउने र हातले सो कपडामा बाहिरबाट मजाले निचोरेर सबै पानी फ्याल्ने, र त्यो पानी जब फ्यालिन्छ जुन फाटेको चिज चाहिँ रुमालमा अडिन्छ, अब छोक्रालाई त्यही कपडामा मजाले कसेर सफा ठाउँमा ठुलो ढुङ्गाले थित्ने, अब जुन सामग्री जुन त्यो झोल कुरा रुमालबाट बाहिर निस्केर गयो, जुन जुन छोक्रा रह्यो त्यो छोक्रालाई रुमालमा मजाले टाइट गर्ने, त्यस पछाडि कुनै ढुङ्गाले चाहिँ थिचेर त्यसलाई मजाले ढुङ्गाले थित्ने जब 24 घण्टापछि त्यसलाई तत्काल होइन है श्रोता, फेरि तपाईँले चाहिँ अब तयारी भइगयो अब खाइहाल्ने भन्ने होइन, 24 घण्टा पर्खिनु पर्छ तपाईँले अहिले सुरु गर्नुभयो भने भोलि यति बेलै कि 24 घण्टापछि झिक्ने र मसिना पिस बनाएर काट्ने ताकि पनिर कस्तो हुन्छ, कस्तो आकारको तपाईँलाई मनपर्छ, ठुलो सानो कस्तो बनाउने, अब काटेका पिस सब्जी बनाएर स्वादको मजा लिने। श्रोताहरूलाई मैले यति राम्रो पनिर बनाएँ पक्कै पनि श्रोताहरूको इन्भिटेसन हामीलाई नआउन भन्न सकिन्न।
हजुर हजुर एकदमै यदि पनिर भनेपछि भेजिटेरियनहरूका लागि एकदमै विशेष र महत्वपूर्ण परिकारका रूपमा
एकदमै
प्रस्तुत हुने गर्दछ। श्रोताहरू पनिर कसरी बनाउने घरमै, तपाईँहरू अलिकति महँगो हुन्छ बाहिर किन्दाखेरि पनिर, तर यदि तपाईँ घरमै पनि यसलाई बनाउन सक्नुहुन्छ भनेपछि कसरी बनाउने भन्ने कुरा चाहिँ खगेन्द्रजीले यहाँनिर जानकारी गराउनु भयो।
यदि तपाईँहरू चाहनुहुन्छ भने म जुन अहिले प्रस्तुत गरेको जुन विधि भने तपाईँले फेसबुकमा चाहनुभयो भने म फेसबुकमा भोइस अफ साङ्गेला फेसबुकमा अपलोड गरिदिनेछु।
हजुर श्रोताहरू कार्यक्रम भोइस अफ साङ्गेला रेडियो एडलेड 101.5 मेगाहर्जको तरंगमा छौं हामी। तपाईँहरूको रेडियो सेटसम्म हरेक आइतबार 5:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछौ र तपाईँ हामीलाई अनलाइन विश्वभर जुन कुनै ठाउँबाट पनि सुन्न सक्नुहुन्छ यदि तपाईँसँग इन्टरनेट सुविधा छ भनेदेखि, जसका लागि तपाईँले लगन गर्नुपर्ने हुन्छ www.radio.adelaide.edu.au। हजुर फेरि एकपटक म तपाईँ अनलाइन सुन्नका लागि लगन गर्नुपर्ने वेबसाइट म भनिदिइहालौँ www.radio.adelaide.edu.au। हजुर तपाईँ यसमा लगन गर्नुभयो भने तपाईँले हामीलाई लाइभ सुन्न सक्नुहुन्छ विश्वको कुनै पनि कुनाबाट। हजुर श्रोताहरू यसै गरी हामीलाई आज हामी भानु जयन्ती विशेष मनाइरहेका छौँ। हिजो मात्रै 200 भानु जयन्ती हामीले मनाएका छौँ र देश विदेशमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेर साहित्यिक प्रस्तुतिहरू प्रस्तुत गरेर र त्यसै गरी साउथ अस्ट्रेलियामा पनि हिजो विभिन्न कार्यक्रम गरेर हिजो र आज गरेर भानु जयन्ती मनाइयो। एडलेड नेपाली समाजले आज प्रोग्राम गरेको थियो भनेदेखि हिजो भुटनिज एथेनिक स्कुलले पनि भानु जयन्ती विशेष कार्यक्रम गरेको थियो, त्यसबारेमा पनि हामी हाम्रो समाचार प्रसङ्गमा प्रस्तुत गर्नेछौँ जानकारी, त्यस सम्बन्धी जानकारी। र यसै अवसरमा हामीलाई समीर भण्डारीजी एकजना सर्जक हुनुहुन्छ, उहाँ पनि बेला बखतमा साहित्यिक साहित्यतिर आफ्ना कलम चलाउँदै गर्नुभएको छ गर्नुहुन्छ र उहाँले पनि हामीलाई एउटा छोटो कविता पठाउनु भएको छ। समीर भण्डारीजीले पठाउनु भएको यो कविता म यहाँनिर प्रस्तुत गर्दैछु। एउटा नयाँ जुन उदाउने पर्खाईमा मिठो लागेको बखत म मेरा अनौठा कल्पनाहरू बीच अक्सर हराउने गर्दछु अनि जीवन अर्थ खोज्दछु प्राय म मौन भई मुस्कुराउँछु यदा कदा नसुल्झिएका प्रश्न मनभरि चिच्याएर उर्लेका बखत अनि ती अनगिन्ती अनुत्तरित रहर मौनतालाई मार्न चाहेका ती अतृप्त प्यास अझै त्यसै चिस्यानमा सिलाइरहेछन् तर पनि अँध्यारो त होइन यो सबैले पाएकै छैनन् यो व्यर्थै गएका आफ्ना सपना जिउने चाह मेरा रगतले सिंचित हुने ती हरेक सास आशा छ मेरै शब्द दोहोऱ्याउने छन्। हजुर समीर भण्डारीजी धेरै धेरै धन्यवाद तपाईँलाई, हामीलाई एउटा तपाईँले एउटा राम्रो कविता पठाउनु भयो र आशा छ आगामी कार्यक्रमहरूमा पनि तपाईँहरूले यस्तै गीत गजल कविताहरू प्रस्तुत गर्नुहुनेछ। र अहिलेलाई भने एउटा अर्को गीत यहाँनिर म प्रस्तुत गर्दैछु श्रोताहरू, कथाले मागेपछि शिव परियारको आवाजमा रहेको यो बिल्कुलै नयाँ गीत तपाईँहरूलाई हामी प्रथम पटक रेडियो एडलेड मार्फत भोइस अफ साङ्गेलामा सुनाउँदैछौँ। अहिलेलाई यो गीत सुनौ, त्यसपछि हामी अर्को एउटा सिर्जना लिएर उपस्थित हुनेछौँ सर्जककै आवाजमा। र अहिलेलाई भने शिव परियारको आवाजमा रहेको कथाले मागेपछि के हुँदो रहेछ श्रोताहरू यो गीतबाट थाहा पाउनुहोस्। नेपाली चलचित्रमा हुने भन्ने गरिन्छ कथाले मागेपछि जे पनि हुन्छ, तर गीतमा के हुन्छ शिव परियार भन्दैछन् यहाँनिर।
जीवनले मलाई पानी पिउने बनाएको छ, जीवनले मलाई पानी पिउने बनाएको छ, जीवनले मलाई पानी पिउने बनाएको छ। कल दिलाएरै जाऊ कल कल, ओ दिलाएरै जाऊ कल कल, कथाले मागे पल भुतुक्क पार्यौ नि मलाई पल पल, भुतुक्क पार्यौ नि मलाई पल पल, कथाले लागे पछि।
हजुर श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गीलामा हामीले भर्खरै प्रस्तुत गर्यौं शिव परियारको आवाजमा रहेको कथाले मागेपछि, कथाले मागेपछि के हुन्छ भन्ने कुराहरू शिव परियारले गीतको गीत मार्फत तपाईँहरूलाई सुनाउनु भयो। आशा छ तपाईँहरूलाई मन पर्यो होला। श्रोताहरू, यति बेला हामी कार्यक्रममा प्रस्तुत गर्दैछौ भानु जयन्ती विशेष कार्यक्रम बनाइरहेका छौँ, मनाइरहेका छौँ हामीले। हिजो मात्रै 200 भानु जयन्ती देश विदेशमा विभिन्न कार्यक्रमहरू आयोजना गरेर मनाइयो, र यसै क्रममा आज साउथ अस्ट्रेलियाको एडलेडमा पनि एडलेड नेपाली समाजले खुल्ला कविता प्रतियोगिताको आयोजना गरेको थियो, र सो बारेमा हामीले हाम्रा सहकर्मी साथी नवीन पन्तजीले तपाईँहरूलाई जानकारी गराइहाल्नुभयो, र यसै गरी आज सो खुल्ला कविता प्रतियोगितामा सहभागी हुनुभएका एकजना सर्जक हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ यति बेला, र हामी उहाँसँग सिधै कुराकानी गर्दैछौँ। इन्दुकेश पाण्डेजी, इन्दुजी तपाईँलाई स्वागत छ कार्यक्रममा। दुई सय भानु जयन्ती आज एडलेडमा पनि मनाइयो, र त्यसमा तपाईँ पनि खुल्ला कविता प्रतियोगितामा सहभागी हुनुभयो।
हजुर हजुर, एकदमै रमाइलो एउटा एक्सपिरियन्स पनि भनौँ है, अनि धेरै कविहरूको पनि त्यहाँनिर भेला भएको थियो, धेरैजनाको कविता पनि वाचन गर्नुभयो, उहाँहरूले सुन्ने एउटा अवसर पनि मिलेको थियो, रमाइलो जमघट पनि भएको थियो।
हजुर, र त्यसै अवसरमा तपाईँले पनि आफ्नो एउटा सिर्जना त्यहाँनिर प्रस्तुत गर्नुभयो।
हजुर, मैले पनि गरेका थिएँ।
हजुर हजुर, सो सिर्जना हामी लगायत हाम्रा सम्पूर्ण श्रोताहरू यति बेला रेडियो सुनेर बसिराख्नुभएका श्रोताहरूका लागि यदि सम्भव छ भनेदेखि सुनाउन मिल्छ?
पक्कै पनि, किन नमिल्ने।
हुन्छ नि त, इन्दुकेश पाण्डेजीले रच्नु भएको एउटा साहित्यिक सिर्जना भानु जयन्तीको विशेष कार्यक्रम अन्तर्गत भोइस अफ साङ्गीला मार्फत। इन्दुजी, तपाईँ तयार हुनुहुन्छ भनेदेखि यदि कविता वाचन गर्न सक्नुहुन्छ।
हुन्छ, धन्यवाद है। ल, मेरो कविताको शीर्षक छ माटो र सन्तति, र आज मैले वाचन गरेको कविता पनि यही थियो।
हजुर,
र कविता यस प्रकार छ, यहाँहरूले यहाँहरूको लागि म फेरि पुनः वाचन गर्दैछु है त। मेरा बाल्यकालीन पाइलाका डोबहरू मेची र माइकोलाका गढतिरहरूमा यत्र तत्र रहिरहेका होलान्, मेरा बाल्यकालीन पाइलाका डोबहरू मेची र माइकोलाका गढतिरहरूमा यत्र तत्र रहिरहेका होलान्, सायद ती गढतिरहरूले मेरा पाइलाका प्रतीक्षामा व्याकुल बनी पर्खिरहेका होलान्, सायद ती गढतिरहरूले मेरा पाइलाका प्रतीक्षामा व्याकुल बनी पर्खिरहेका होलान्। तर उफ, यो कस्तो व्यवस्था, जीवनरूपी परिवेशलाई अनेकौँ गढतिरहरूलाई छलाङ मार्दै नयाँ पाइलाका डोबहरू खिचिरहेको छु, नयाँ पाइलाका डोबहरू कोरिरहेको छु। मैले कसैलाई त्यो गर्तिर देखाउनु छ, मैले कसैलाई त्यो गर्तिर देखाउनु छ, मेरा पाइलाका डोबहरूमा नयाँ डोबहरू थप्नु छ, नयाँ डोबहरू थप्नु छ। मेरा सन्ततिका पाइलाहरू सायद मेची र मायाका गर्तीरहरूले नौलो ठान्लान्, अपरिचित ठान्लान्, सायद मेरा सन्ततिका पाइलाहरूले ती गर्तीरहरू खस्टो ठान्लान्, अनौठो ठान्लान्। मेरा सन्तति र मेरा सन्ततिहरूलाई मेची र माईमा लानु छ, माटोसँगको नाता मैले त्यहाँ चिनाउनु छ, माटोसँगको नाता मैले त्यहाँ चिनाउनु छ। मैले सुरैली खेलेको त्यो सल्लाहगारी, मैले बतासँग मिचेरी लगाएको त्यो सल्लाहगारी, मेरा आलङ्गिनमा मस्त लडीबुडी खेलेको त्यो पाखा र पखेरु, मेरा स्पर्शले खङ्ग्रिएकी ती लजावती झार, सायद मेरा आगमनमा प्रतीक्षा र थोलान्, सायद म फर्किने आशमा कुरी बसे होलान्। मैले सन्ततिलाई सल्लाहगारी देखाउनु छ, मैले सन्ततिलाई लज्जावती झार चिनाउनु छ। मसँगै हुर्केको त्यो गुराँसको छोरो, मसँगै पाइला टेकेकी त्यो चाँपकी छोरी, सायद अब त मस्त वयस्क बने होलान्। सायद गुराँसले सम्पूर्ण जङ्गल रक्ताउँदो हो, सायद चाँपले त्यो पाखा मगमगाउँदी हो। मैले मेरा सन्ततिलाई त्यो पाखामा लानु छ, गुराँस र चाँपसँग मेरा अंशहरू चिनाउनु छ, गुराँस र चाँपहरूसँग मेरा अंश चिनाउनु छ। धन्यवाद।
भैषव साङ्ग्राक तर्फबाट पनि तपाईँलाई इन्दुकेश पाण्डेजी, तपाईँले धेरै राम्रो, धेरै देशसँग सम्बन्धित तपाईँले रचना गर्नुभएको छ। तपाईँ
देश र सन्तति, तपाईँका भावी सन्ततिले यो कुरो तपाईँले जुन एउटा भावनामा प्रस्तुत गर्नुभएका छ, त्यो भावना तपाईँहरू तपाईँको शत प्रतिशत उत्रियोस्, यही हाम्रो शुभकामना। र एकदमै मार्मिक र एकदमै रोचक प्रसङ्ग यहाँ तपाईँले प्रस्तुत गर्नुभयो। थ्याङ्क यू भेरी मच इन्दुकेश पाण्डेजी, तपाईँले आफ्नो सिर्जना हामीलाई सुनाइदिनु भयो, हाम्रा श्रोताहरूलाई सुनाइदिनु भएकोमा
थ्याङ्क यू सञ्जयजी। मलाई पनि यहाँहरूले भोइस अफ सङ्ग्रहालाई मेरो कविता वाचन गर्ने एउटा अवसर दिनुभएकोमा धेरै धेरै आभार प्रकट गर्दछु। धन्यवाद।
हजुर, थ्याङ्क यू। हजुर श्रोताहरू, हामी इन्दुकेश पाण्डेजीको कविता यहाँनिर सुन्दै थियौँ। एकदमै
धेरै मार्मिक,
मार्मिक र एकदमै मुटु छुने खालको, मेरा सन्ततिलाई ती पाखा पँधेरा, ती मेरा ती पाइलाका डोभहरू चिनाउनु छ, एकदमै सार्गर्भिक लाग्यो मलाई यो कविता उहाँको। थ्याङ्क यू इन्दुकेश पाण्डेजी फेरि एकपटक। र कार्यक्रम हो भोइस अफ साङ्गला, रेडियो एडलेड 101.5 मेगाहर्जमा,
र यति बेला साथमा छौँ साथी सञ्जयजी र म खगेन्द्र। र पुनः स्वागत गर्दै भोइस अफ साङ्गेलामा श्रोताहरूलाई फेरि अर्को एउटा सानो म जानकारी दिन चाहन्छु सम्पूर्ण श्रोताहरूको लागि। यो रहेको छ, नेपालको पहिलो गीती चलचित्र गौँथली हो, नेपालको पहिलो रंगीन चलचित्र कुमारी हो, सुन्दरीहरूको देश भन्नाले भेनेजुला बुझिन्छ, फिलिपिन्सको जोर्डन नदीमा माछा पाइँदैन, सबैभन्दा बढी पर्यटकहरू भ्रमण गर्ने देश इटली हो, सबैभन्दा छोटो दिन 22 डिसेम्बरको हो। तर श्रोताहरू, 22 डिसेम्बरमा यहाँ चाहिँ धेरै लामो दिन हुन्छ, तर यो चाहिँ यो एसियाको सम्बन्ध सम्बन्धी मैले आभार गरेको थिएँ एसियाबाट।
हजुर श्रोताहरू,
नेवार समुदायबाट सगरमाथा आरोहण गर्ने प्रथम व्यक्ति नारायण श्रेष्ठ हुन्। नेपालको सबैभन्दा गहिरो नदी गण्डकी हो। पेरुका हप्सीहरू काला नभई गोरा हुन्छन् र अन्त्यमा उड्ने फ्याउरो भन्नाले चमेरोलाई बुझाउँछ।
रोचक प्रसङ्ग, पत्याउनुहोस् नपत्याउनुहोस् अन्तर्गतमा खगेन्द्रजीले यहाँनिर प्रस्तुत गर्नुभयो। र यसै गरी अर्को एउटा रोचक प्रसङ्ग श्रोताहरू म तपाईँहरूका लागि प्रस्तुत गर्दैछु। आजभोलि हाम्रो दैनिक जीवनमा फेसबुक एउटा अभिन्न अङ्ग बनिसकेको छ, किन
भन्दाखेरि
राति सुत्ने बेला एकचोटि फेसबुक चेक गर्नै पर्छ, र बिहान उठ्ने बेला एकचोटि फेसबुक चेक गर्नै पर्छ।
म त राति होइन सञ्जयजी, बिहान पनि दिउँसो 12 बजी र बेलुका राति पनि एकचोटि
म भन्दैछु प्रसङ्ग यहाँ म ल्याउँदैछु। होइन, जस्तो भनौँ न, अब जेनरली उ गर्दाखेरि राति सुत्नुभन्दा अगाडि यसो फेसबुक चेक गरिहालौँ न त भन्ने हुन्छ मान्छेलाई, होइन? अनि अर्को कुरा चाहिँ, बिहान उठेपछि ओहो रातभरिमा फेसबुकमा के अपडेट भएछ नि त भन्ने कुरा पनि हुन्छ नि त मान्छेहरूलाई। त्यो भावनाले बिहान फेसबुक उठ्ने बित्तिकै फेसबुक चेक गरिन्छ, होइन? राति केही गरी मस्त निन्द्राबाट यसो झलक्क बिउजियो भनेदेखि झलास बिउजिने बित्तिकै ओहो फेसबुक रहेछ भनेर कहिलेकाहीँ त्यो पनि गर्न बेर छैन, भनौँ न, मान्छेहरू त्यतिसम्म फेसबुकमा एडिक्ट भइसकेका छन्। र आजभोलि फेसबुकलाई आफ्नो लोकप्रियता बनाउनलाई पनि एउटा त्यसलाई भनौँ न हतियारको रूपमा प्रयोग गरिराखिएको रहेछ। र यो प्रसङ्ग चाहिँ म इन्डियाको राजस्थानको प्रसङ्ग हो। राजस्थानका मुख्यमन्त्री अशोक गहलोतलाई चुनावको पूर्व सन्ध्यामा फेसबुक लाइक खरिद गरेको आरोप लागेको छ। जस्तो हामी फेसबुकमा लाइक गर्छौँ नि, कसैले फोटो हाल्यो, कसैले कमेन्ट गर्यो, कसैले स्ट्याटस लेख्यो भने त्यसलाई हामी लाइक गर्छौँ नि, हो त्यस्तो लाइकहरू खरिद गरेको आरोप लागेको छ।
है,
भारतीय जनता पार्टीले मुख्यमन्त्री अशोकले लोकप्रियता कमाउनको लागि फेसबुक लाइक खरिद गरेको आरोप लागेको हो। जुन एकसम्म अशोक गहलोतको अफिसियल फेसबुक पेजमा 1,60,077 लाइक रहेकोमा 30 दिनमा यो आँकडा आश्चर्यजनक रूपमा बढेर 2,14,639 पुगेपछि भारतीय जनता पार्टी क्रुद बनेको हो। होइन, विपक्षी पार्टी के अरे, भारतीय कंग्रेसको विपक्षी पार्टी भारतीय जनता पार्टी क्रुद बन्यो। उनको फेसबुक पेजलाई टर्कीको इस्तानबुलबाट धेरै लाइक आएको छ। उनको पेजमा अहिलेसम्म टर्कीबाट 63,440 मानिसले लाइक गरेका छन्। प्रवक्ता ज्योति किरणले भनेका छन्, आईटी कम्पनीले थोकमा लाइक बेच्ने काम गरेका छन्। उनले प्रश्न गरे, राजस्थानका मुख्यमन्त्रीको इस्तानबुलमा कसरी प्रशंसक भए? होइन, उनले इस्तानबुलबाट लाइक किनेको दावी गरे। यता कांग्रेस प्रवक्ता अर्चना शर्माले आरोपलाई स्वीकार गरेकी छैनन्। उनले भनिन्, फेसबुकमा जो बसेर पनि लाइक गर्न सक्छ, होइन, यसमा शङ्का गर्ने कुनै विषय नै छैन। मुख्यमन्त्री लोकप्रिय छन्, उनले यो स्तरमा आउनुपर्ने कुनै कारण छैन। राजस्थानमा डिसेम्बरमा चुनाव हुँदैछ। चुनावमा कांग्रेसबाट गहलोत र बीजेपीबाट वसुन्धरा चुनावी मैदानमा आउँदैछन्। उनीहरू बीचमा चुनाव केन्द्रित साइबर वार भइरहेको छ। स्पेसल्ली भन्नुपर्दाखेरि अझ फेसबुक वार भइरहेको छ। हजुर श्रोताहरू, तपाईँहरूले थाहा पाइहाल्नु होला, फेसबुकले चुनाव को लागि फेसबुकले कति महत्वपूर्ण खेल खेल्दो रहेछ त। यहाँनिर मान्छेहरू आफ्नो पपुलारिटीको लागि फेसबुकमा लाइक समेत किन्न पछि पर्दैन रहेछन्। अब हामी चाहिँ जेनरली अब कसैले साथीभाइहरूले लाइक गरिदिन्छन् त्यसमा खुसी हुन्छौँ, होइन, तर यहाँ अब अलिकति राजनीतिक देउ के अरे दाउपेजका लागि लाइकहरू किन्नुपर्ने अवस्था समेत आउँदो रहेछ। कार्यक्रम भोइस अफ साङ्गला रेडियो एडलेड 101.5 मेगाहर्जमा स्टुडियोको घडीमा अहिले 7 बजिसकेको छ र 7 बजेको समय भनेको समाचारको समय रहेको छ। अब भने हामी तपाईँहरूको ध्यान आकर्षण गर्दैछौँ समाचारतर्फ।
सबभन्दा पहिले प्रमुख समाचार। आगामी संविधान सभाको चुनाव सफल पार्न सम्पूर्ण कवि कलाकार र साहित्यकारहरूलाई रेग्मीको आग्रह। नेपाल सरकारले आर्थिक वर्ष 2070-71 बजेट प्रस्तुत गर्दै भूटानको दोस्रो संसदीय निर्वाचनमा विपक्षी पीपल्स डेमोक्रेटिक पार्टीले शानदार जित। आदिवासी महिला महासंघको अध्यक्षमा जरेल। मलेसियामा नेपालीलाई 21 वर्ष जेल सजाय। इन्डोनेसियामा 200 कैदी जेल तोडेर फरार। र अपदस्थ मुर्सीलाई छाड्न अमेरिकाको आग्रह। अब समाचार विस्तारमा। मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले आगामी संविधान सभाको चुनाव सफल पार्न सम्पूर्ण कवि कलाकार र साहित्यकारहरूसँग आग्रह गर्नुभएको छ। भानु जयन्तीको अवसर पारेर शनिबार राजधानीमा आयोजित स्रष्टा सम्मान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष रेग्मीले मुलुकमा राजनीतिक स्थिरता भए मात्रै समाजका सबै क्षेत्रमा राम्रो हुने भन्दै साहित्यकार र कलाकारले समेत आगामी चुनाव सफल बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको हो। आगामी संविधान सभाको निर्वाचनमा आफ्नो कार्यहरू अभिमुख गर्न सबै साहित्यकार कलाकार विभिन्न क्षेत्रका व्यक्तित्वहरू सँग लगायत आम जनसमुदायमा म हार्दिक आह्वान गर्दै यस कार्यमा यहाँहरूको सहयोगबाट निर्वाचन सफल हुनेछ भन्ने मैले आशा एवं विश्वास लिएको छु, रेग्मीको भनाइ छ। कला, भाषा, साहित्य, नाट्य र संगीत र ललित कलाका क्षेत्रहरू सामाजिक विशेषताहरूबाट नै अनुप्राणित हुने हुँदा समाज रूपान्तरणमा पनि यी विधाहरूको उल्लेखनीय भूमिका रहँदै आएको छ। यसकारण यी सबै विधाहरू सर्जक र स्रष्टाका आफ्ना व्यावसायिक विधा मात्र नभई सिङ्गो सामाजिक संरचना प्रत्यक्ष एवं परोक्ष रूपमा प्रभाव पर्ने विधाहरू हुन्। कार्यक्रममा रेग्मीले भन्नुभयो, हामीले बुझ्नुपर्ने कुरा के छ भने कुनै पनि विधाको विकासका लागि सर्वप्रथम समाज र राष्ट्रको स्थायित्व र शान्तिपूर्ण वातावरण अति आवश्यक रहन्छ। यसकारण कुशल सामाजिक वातावरण निर्माणका लागि हामी अग्रसर हुनु जरुरी छ।
सरकारले आर्थिक वर्ष 2070-71 बजेट प्रस्तुत गर्ने भएको छ। आइतबार अर्थात आज साँझ 5:30 बजे नेपाली समय अनुसार 5:30 बजे राष्ट्रिय योजना आयोगमा अर्थमन्त्री शंकर प्रसाद कोइरालाले आगामी आर्थिक वर्ष वार्षिक आय व्यय विवरण बजेट प्रस्तुत गर्नुहुनेछ। निकासी र औद्योगिक क्षेत्रलाई बढ़ावा दिने समिति नयाँ कार्यक्रम सहित 5 खर्ब 10 अरबको बजेट ल्याउने अर्थ मन्त्रालय स्रोतले जनाएको छ। राजनीतिक दलको चर्को दबाव र राष्ट्रपति रामवरण यादवको चासोपछि सरकारले बजेटमा अत्यावश्यकीय बाहेक अन्य नयाँ कार्यक्रम राखेको छैन। बजेटमा निकासीमूलक उद्योगलाई प्राथमिकता दिन भन्दै अनुदान रकम बढ़ाइएको स्रोतले बताएको छ। 3 खर्ब 60 अरब राजस्व उठाउने लक्ष्य राखिएको बजेटमा मंगिरमा हुने संविधान सभा निर्वाचनका लागि सुरक्षा समेत गरी करिब 18 अरब विनियोजन गरिएको बताइएको छ। यसैबीच बजेट पारित गर्न आइतबार बिहान 11 बजेपछि मन्त्री परिषद बैठक बोलाइएको छ।
भूटानको दोस्रो संसदीय निर्वाचनमा विपक्षी पीपुल्स डेमोक्रेटिक पार्टीले शानदार जीत हात पारेको छ। सेरिङ तोब्गे नेतृत्वको उक्त पार्टी 47 मध्ये 32 स्थानमा विजयी भएको हो। सन् 2007 भएको पहिलो निर्वाचनमा उक्त दल 2 सीटमै खुम्चिएको थियो। चुनाव अघिसम्मका प्रधानमन्त्री जिग्मे वाइथिनले नेतृत्वको ड्रुक फुनसम थोक्पा डीपीटीले झण्डै सबै 45 स्थान जितेको थियो। यसपटक ऊ 15 सीटमा झरेको छ। शनिबार सम्पन्न निर्वाचनमा 4,29,000 मतदाताको 80% भोट खसेको थियो। भूटानमा 2-दलीय संसदीय अभ्यास छ। निर्वाचन समेत 2 चरणमा हुन्छ। यसअघि 31 मेमा सम्पन्न पहिलो चरणमा भाग लिएका 5 मध्ये 3 दल खारेज भएका थिए। ती मध्ये एउटाले सबै क्षेत्रमा उम्मेद्वार पुर्याउन नसकेपछि पहिलो चरणको निर्वाचनमै भाग लिन पाएन। अरू 2 दल तेस्रो र चौथो भएकाले पहिलो चरणबाटै बाहिरिएका थिए। दोस्रो चरणको निर्वाचन हुनु 11 दिन अघि भारतले भूटानलाई पेट्रोलियम पदार्थमा दिँदै आएको सहुलियत बन्द गरेको थियो। त्यसको असर निर्वाचनमा स्पष्ट देखिएको छ। सत्तारूढ़ दल डीपीपीले लज्जास्पद पराजय बेहेरेको छ। नेपाली मूलका 7 निर्वाचित भूटानमा नेपाली मूलका 7 जना संसद निर्वाचित भएका छन्। ती सबै पीडीपीका यानि कि पीपल्स डेमोक्रेटिक पार्टीका उम्मेद्वार हुन्। निर्वाचित हुनेमा दक्षिण भूटानको साम्ची जिल्लाबाट मात्र 4 जना छन्। तीनमा ऋतुराज छेत्री, एमके छेत्री, डीएन ढुङ्गेल, टेकबहादुर सुब्बा, नवीन धरलामी, योगेश तामाङ र गोपाल गुरूङ रहेका छन्।
हिजो असार 29 गते अर्थात आदिकवि भानुभक्त आचार्यको 200 जन्म जयन्ती विभिन्न कार्यक्रमहरूका साथमा देश विदेशमा विविध कार्यक्रमहरूको आयोजना गरी मनाइएको छ। यसै गरी साउथ अस्ट्रेलियाको एडिलेड अन्तर्गत सल्सबरीमा भूटानीहरूले पनि आदिकवि भानुभक्त आचार्यको 200 जन्म जयन्ती भव्य रूपमा मनाएका छन्। सो अवसरमा भूटानीहरूले विविध रोचक रमाइला र निकै मनोरञ्जनात्मक एवं कविता गीत एकल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न व्यक्ति साहित्य अनुरागी कवि कलाकारहरूको पनि उपस्थिति थियो। कार्यक्रममा उनीहरूले आफ्ना कविता गजल लेख रचना प्रस्तुत गरी भानुभक्तको रामायण लय हाली वाचन गरेका थिए। कार्यक्रम भूटनीज इथेनिक स्कूलले आयोजना गरेको थियो। करिब 250 भन्दा बढी भूटानीहरूको सहभागिता रहेको सो कार्यक्रममा भोइस अफ साङ्ग्रेलाका पूर्व प्रस्तोता श्री डोम काफ्ले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा सो समारोहका सभापति एवं भूटनीज इथेनिक स्कूलका शिक्षक श्री देवी चरण ढुङ्गेलले आदिकवि भानुभक्त आचार्यको छोटो जीवनी प्रस्तुत गर्नुभएको थियो।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शान्ति जिरेल निर्वाचित भएकी छन्। महिला महासंघको शुक्रबार त्यहाँ नेपालमा आयोजित 6ठौं महाधिवेशनबाट पूर्व सभासद जिरेल अध्यक्ष पदमा विजयी भएकी हुन्। अध्यक्ष पदका लागि जिरेल र थारू कल्याणकारिणी सभाकी फूलमती चौधरी बीच प्रतिस्पर्धा भएको थियो। यसै गरी वरिष्ठ उपाध्यक्ष बिना प्रहरी कुसुम भट्टचन, सिर्जना प्रधान, मीना बराम र महासचिवमा सोनी लामा विजयी भएका छन्। त्यसै गरी महासचिवमा गंगा खासोङ र विभागीय सचिवहरूमा निर्मला भुजेल, सुमत्रा ताजपुरिया लगायतका छन्। महाधिवेशनले पहाड़ी क्षेत्रको उपाध्यक्ष सिर्जना प्रधान र जनसम्पर्क तथा संगठन विस्तार सचिव निर्मला भुजेललाई निर्विरोध निर्वाचित गरेको छ। 36 जातीय महिला संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको महाधिवेशनमा 36 प्रतिनिधिले मात्र मत हाल्न पाउने व्यवस्था गरिएको नवनिर्वाचित अध्यक्ष जिरेलले बताउनुभयो। अध्यक्ष जिरेलले सम्पूर्ण आदिवासी जनजाति महिलालाई सशक्तिकरण गरी आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सक्षम बनाउन महासंघले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
बंगलादेशी कामदारको हत्या गरेको आरोपमा एकजना नेपाली युवाले मलेसियामा 21 जेल सजाय पाएका छन्। शाह आलममा रहेको फ्याक्ट्रीमा कुर्सीको विषयमा भएको विवादमा बंगलादेशी सहकर्मी कामदारको हत्या गरेको अभियोगमा त्यहाँको उच्च अदालतले 23 मिलन मगरलाई 21 जेल सजाय सुनाएको हो। उनको नेपालको घर ठेगाना भने खुलाइएको छैन। मलेसियाको दैनिक पत्रिका द स्टारको अनलाइन संस्करणमा जनाइए अनुसार आफू बसिरहेको कुर्सी मागेको विषयलाई लिएर उत्पन्न विवादका कारण मगरले बंगलादेशी नागरिक फारूक मियाको चक्कु प्रहार गरी हत्या गरेका थिए। मगरलाई शुरूमा दण्ड संहिताको 302 खण्ड अनुसारको अभियोग लगाइएको थियो, जस अनुसार उनलाई मृत्युदण्डको सजाय हुन्थ्यो। तर अदालतले उनलाई दण्ड संहिताको 304A को कसुर ठहर गर्दै 21 जेल सजाय सुनाएको हो। उनलाई लागेको जेल सजाय पक्राउ परेको मितिदेखि नै लागू हुनेछ। न्यायाधीश अब्दुल अलिम अब्दुल्लाहका अनुसार पीड़ित मृतकको शरीरमा गम्भीर चोट रहेको र टाउकोमा मात्रै 7 ठाउँमा चोट थियो। घटना सन् 2011 जनवरी 22 तारीकमा स्थानीय समय अनुसार बिहान 10:50 भएको थियो।
अफगानिस्तान विरूद्ध जासुसी गरेको आरोपमा 20 कारावास सजाय भोगिरहेका तनहुँका तिलक बहादुर थापालाई अफगानी राष्ट्रपति हमीर कारजाईले क्षमादान दिएपछि उनी आज नेपाल फर्कने भएका छन्। 2 यता काबुल स्थित कारागारमा राखिएका उनलाई राष्ट्रपतिको क्षमादान दिन साथै अफगान अधिकारीकै रोहबरमा विमानस्थलसम्म ल्याई विशेष सतर्कताका साथ उहाँलाई दुवै हुँदै काठमाडौँ फिर्ता गरिएको थियो। गत मे महिनामा अफगानिस्तान मामला समेत हेर्ने इस्लामाबाद स्थित राजदूत भरतराज पौडेलले राष्ट्रपति हमीर कारजाई समक्ष ओहदाको प्रमाण पत्र बुझाउने क्रममा थापाको क्षमादान र रिहाईका लागि आग्रह गरेका थिए। त्यस अवसरमा राजदूत पौडेलले नेपाल सरकारका तर्फबाट लेखिएको अनुरोध पत्र राष्ट्रपति हमीर कारजाई समक्ष बुझाएका थिए। क्षमादान पाएपछि मैले तिलकबहादुरसँग फोनमा कुराकानी गरे, उनी अफगान सरकारसँग कृतज्ञ छन्, राजदूत पौडेलले फोनमा भने। थापाको रिहाईपछि इस्लामाबाद स्थित दूतावासबाट जारी विज्ञप्तिमा अफगान सरकारप्रति हार्दिक आभार जनाइएको छ। तनहुँका थापा अफगानिस्तानमा विगत 7 कार्यरत थिए। 2011 अप्रेल 19 हेलमाण्ड प्रान्तमा रहेका उनले काम गर्ने कन्स्ट्रक्सन कम्पनीबाटै गिरफ्तार भएका थिए। अफगानिस्तान शक्तिशाली जासुसी नेशनल डिक्टेटोरियल अफ एनडीएस का अधिकारीले उनी सहित 1 पाकिस्तानी र 2 अफगान सहकर्मीलाई पाकिस्तानी जासुसी संस्था आईएसआईलाई इमेल मार्फत सूचना विवरण चुनाउने काम गरेको आरोप लगाएका थिए। सो अभियोगमा हेलमाण्ड प्रान्तीय अदालतले थापालाई पहिले 16 कैद सजाय तोकेको थियो। सर्वोच्चमा पुगेको सो मुद्दामा न्यायाधीशले थप 4 गरी 20 कैद तोकेको थिए। हेलमान स्थित जेलमा कैद सजाय भोगिरहेका थापालाई राजदूत पौडेलले अनुरोध गरेको भोलिपल्टै काबुल स्थित तौकेक भनिने डिटेन्सन सेन्टरमा ल्याइएको थियो। थापाले भने उक्त आरोपको खण्डन गर्दै आएका छन्।
इण्डोनेसियाको कारागारबाट 150 कैदी फरार भएका छन्। इण्डोनेसियाको सुमात्रा द्वीपको मेदान शहरमा रहेको कारागारबाट कैदी भागेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बिजुली र पानीको आपूर्ति नियमित नभएको बाहनामा हल्लाखल्ला मचाउँदै उनीहरू भागेका हुन्। भाग्ने क्रममा कारागारको सुरक्षार्थ खटिएका प्रहरीसँग उनीहरूको झडप समेत भएको थियो। झडपमा केही सुरक्षाकर्मी र कैदी घाइते भएका छन्। भाग्नेमा केही आतंकवादी पनि रहेको बताइएको छ। भगुवाहरूले प्रहरीको हतियार समेत लुटेका छन्।
अमेरिकाले इजिप्टमा जारी हिंसा बीच सरकारी सेनासँग अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीलाई स्वतन्त्र गर्न आग्रह गरेको छ। यसअघि जर्मनीले मुर्सीमाथिको बन्धन हटाउन र रेडक्रस जस्तो संस्थालाई भेट्न दिन अनुरोध गरेको थियो। इजिप्टमा जारी राजनीतिक तनावका क्रममा शुक्रबार वर्तमान सरकारका समर्थक र विरोधी कार्यकर्ताहरूबाट आफ्नो पक्षमा प्रदर्शन गरिएको छ। गत साता भएको सैनिक हस्तक्षेपपछि विपक्षीहरूले आन्दोलन गरी जारी नै राखेको बेला सरकारका समर्थक र सैनिक हस्तक्षेपमा पदच्युत गरिएका पूर्व राष्ट्रपति मुर्सीका पक्षधरहरूले प्रदर्शन गरेका हुन्। दुवै पक्षको ताजा प्रदर्शनपछि इजिप्टको सरकारले आगामी दिनमा झन ठूलो राजनीतिक संकटको सामना गर्नुपर्ने हुन सक्ने अनुमान गरेका छन्। प्रदर्शनमा दुवै पक्षबीच झडप भएको थियो। झडपमा भएको हाताहाती बारे यकिन हुन सकेको छैन। यो प्रदर्शनपछि इजिप्टमा जारी तनाव आगामी दिनमा झनै बढ्ने शंका गरिएको छ। मुर्सीको दलले बिहिबार आम प्रदर्शनका लागि सबै नागरिकसँग आग्रह गरेको थियो। सो सूचनापछि हालै भएको सैनिक हस्तक्षेपका पक्षधर दलहरूका कार्यकर्ताले पनि राजधानी कायरोको प्रदर्शनको आह्वान गरेका थिए।
अब समाचारको अन्त्यमा मौसम सम्बन्धी जानकारी। आजको तापक्रम 18 डिग्री सेन्टिग्रेड रहेको थियो, अहिलेको तापक्रम 15.5 डिग्री सेन्टिग्रेड रहेको छ र आज रातिको तापक्रम 11 डिग्रीसम्म रहने अनुमान गरिएको छ। भोलिको अधिकतम तापक्रम 17 डिग्री र न्यूनतम 11 रहनेछ। आज राति साउथ अस्ट्रेलियाको सबै भागमा प्राय बादल लाग्ने र भोलि पनि सबै भागमा आंशिक बदली भई कतै कतै वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ र भोलि सूर्योदय बिहान ठिक 7:21 हुनेछ र सूर्यास्त ठिक 5:21 हुनेछ। श्रोताहरू, हजुर श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गला, रेडियो एडलेड 101.5 मेगाहर्जमा। हजुर, तपाईँहरूको साथमा छु म सञ्जय
र म खगेन्द्र।
हजुर श्रोताहरू, भर्खरै हामीले समाचार प्रस्तुत गर्यौं। समाचारपछि झुमी 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 रहन्छु म शीर्षकमा यो गीत, प्रजिता गेलालको आवाजमा रहेको गीत हामीले प्रस्तुत गर्यौं र प्रजिता गेलालले हामीलाई म्यासेज गर्नुभएको थियो र भन्नुभएको थियो भानु जयन्तीको अवसरमा रेडियो सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोताहरूलाई भानु जयन्तीको 200 भानु जयन्तीको शुभकामना भनेर मेरो गीत सुनाइदिनु हुन अनुरोध गर्दछु भनेर म्यासेज पठाउनु भएको थियो र सोही प्रजिता गेलालको अनुरोधमा अहिले तपाईँहरूलाई प्रस्तुत गर्यौं प्रजिता गेलालको एल्बम आवाजमा रहेको झुमी झुमी उहाँको एल्बमको टाइटल ट्र्याक। श्रोताहरू, तपाईँहरूलाई मन पर्यो होला, आशा छ मन पर्यो होला। र अब भने म अर्को यहाँनिर रोचक प्रसङ्ग प्रस्तुत गर्दैछु श्रोताहरू। यो वायु प्रदूषणका कारण मान्छेहरूको ज्यान जान्छ भनौँ न, वायु प्रदूषणले धेरै नै मान्छेको स्वास्थ्यमा हानि पुर्याउँछ भनेर सुनेका थियौँ, तर यति ठूलो संख्यामा हानि पुर्याउँछ भन्ने कुरा चाहिँ भर्खर एउटा सर्वेक्षणले एउटा अध्ययनले सार्वजनिक गरेको छ। जस्तो वर्षेनी वायु प्रदूषणका कारण लगभग 20 लाख मान्छेको ज्यान जाँदो रहेछ।
20 लाख
है, कस्तो यो
अपत्यारीले
अध्ययनले चाहिँ यहाँ गरेको छ। यो न्युयोर्कबाट प्रकाशित जर्नल अफ इन्भाइरोमेन्ट रिसर्च लेटर्समा प्रकाशित यो अध्ययन हो र वायु प्रदूषणका कारण वर्षेनी 20 लाखको ज्यान जाने गरेको एक अध्ययनले देखाएको छ। अध्ययनले वायु प्रदूषणका कारण फोक्सो र अन्य समस्याले ग्रसित हुँदै मानिसहरूको मृत्यु हुने गरेको देखाएको हो। फोक्सोसँगै मुटु र कलेजोमा क्यान्सर समेत खराब हावाका कारण हुने गरेको हो। अल्प आयुमा नै मानिसको ज्यान जाने यस्तो परिस्थितिको निर्माण मानिस आफैले गरेको पनि अध्ययनले दावी गरेको छ। ओजन तहकै कारण हरेक वर्ष 4,70,000ले ज्यान गुमाउने गरेको तथ्य पनि अध्ययनले सार्वजनिक गरेको छ। अर्को महत्वपूर्ण तथ्य के हो भने यसरी वायु प्रदूषणको चपेटामा परेर ज्यान गुमाउनेमा पूर्वी र दक्षिण एसियाली मुलुकका मानिस धेरै छन्। युनिभर्सिटी अफ नर्थ क्यालिफोर्नियाका सह प्राध्यापक ज्यासन वेस्टले भने वायु प्रदूषण एउटा महत्वपूर्ण समस्या बनेको छ, मानव स्वास्थ्यका लागि यो ज्यादै घातक विषय हो। इन्भाइरोमेन्ट साइन्सका यी प्राध्यापकले वातावरण विनाश हुन रोक्ने हो भने यो मृत्यु दरलाई कम गर्न सकिने दावी गरेका छन्। केही अध्ययनहरूले जलवायु परिवर्तनले वायु प्रदूषणमा सबैभन्दा खतरनाक भूमिका निर्वाह गरिरहेको देखाएको छ, तर यो अध्ययनले जलवायु परिवर्तनले वायु प्रदूषणबाट हुने मृत्युमा ज्यादै निम्न भूमिका रहेको देखाएको छ। यो अध्ययन जुलाई 12 जर्नल इन्भाइरोमेन्ट रिसर्च लेटर्समा प्रकाशित भइसकेको छ। श्रोताहरू, यो रिसर्चमा भनिएको छ के भन्दाखेरि, यो भनौँ न वायु प्रदूषणका कारण वर्षेनी मर्नेहरूको सबभन्दा बढी संख्या पूर्वी र दक्षिण एसियाली मुलुकका मानिसहरू भनौँ न एसियाली मुलुकका मानिसहरू धेरै पर्छन् भनेपछि नेपाल पनि दक्षिण एसियामै पर्दछ होइन, र नेपालको विशेष गरी अझ काठमाडौँको हावापानीको कुरा गर्ने हो भनेदेखि एकदमै 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 प्रदूषण छ। किन भन्दाखेरि त्यत्तिकै
अव्यवस्थित
छ, ट्राफिकहरू त्यत्तिकै छ, त्यस कारणले नेपालको पनि भनौँ न नेपालको हावापानी पनि त्यति शुद्ध छैन।
हजुर,
र तर के गर्ने, नेपाल
प्रकृतिले साथ दिए पनि त्यहाँको जुन भौगोलिक आकारले साथ दिए पनि त्यहाँको जुन आर्टिफिसियल भनौँ त्यहाँको बनावटहरू चाहिँ अलिकति सरकारले ध्यान नदिएर चाहिँ वायु प्रदूषण र विकासको लहरले गर्दाखेरि त्यहाँ चाहिँ त्यस्तो माहौल भइरहेको छ।
हजुर हजुर, त्यसै गरी नेपाल, इन्डिया, अरू भनौँ अब छिमेकी राष्ट्र चाइना
र जस्तै बङ्गलादेश भयो, पाकिस्तान भयो,
यिनीहरू।
र यसै गरी श्रोताहरू, मैले अर्को कुरा यहाँ पनि जोड्न चाहेँ र यो अलिकति अलग छ, यो चाहिँ विज्ञानसँग सम्बन्धित कुरा भएकोले गर्दाखेरि चाहिँ यहाँहरूले पक्कै पनि यो कुरा मनमा तन दिनुपर्ने भएसका लागि चाहिँ यसरी ल्यापटप चलाउनु हुँदैन कसरी भन्ने प्रश्न उठ्छ। तर हामीलाई अहिले आजभोलि यो विज्ञानको युगमा ल्यापटप भने एउटा अभिन्न अङ्ग भइसकेको छ, त्यसैले ल्यापटप कसरी चलाउनु पर्छ भन्ने कुरा म यहाँहरूलाई जानकारी दिन चाहन्छु। ल्यापटप त अहिले प्राय मानिससँग नै हुन्छ, एउटा शरीरको अङ्ग नै भइसकेको छ। ल्यापटप हुने मानिसले सोध्नुपर्ने बेला आएको छ। यदि तपाईँ आफ्नो ल्यापटप काखमा राखेर चलाउने गर्नुहुन्छ भने त्यसो नगर्दै उत्तम हुने यहाँ स्रोतले जनाएको छ। डाक्टरहरूका अनुसार यसो गर्दा पुरुषहरूको स्पर्ममा असर पर्छ र तपाईँ पिता बन्ने या कि बुबा बन्ने सुखबाट टाढा हुन सक्नुहुन्छ। ताकि हामी काखमा राखेर ल्यापटप चलाउँछौँ तर त्यो काखमा राखेर ल्यापटप चलाउँदाखेरि तपाईँको जुन पुरुषसँगको सम्बन्धित यसले अलिकति केही असर पार्न सक्छ।
हजुर, अब खगेन्द्रजी मैले तपाईँलाई बिचमा अलिकति के अरे अब नामै ल्यापटप होइन, ल्याप भनेपछि काख अनि ल्यापटप भनेपछि काखमा राखेर बनाउने ल्यापटप नाम श्रोताहरूलाई लाग्छ नामै ल्यापटप छ अब काखमा नराखेर चलाऊ भनेर भन्नु भन्छ भनेर भन्न लाग्छ होला। तर त्यसको पनि के अरे कसरी चलाउन सकिन्छ भन्ने कुरा तपाईँसँग
अब पुरुषहरूको स्पर्शमा असर पर्छ र तपाईँ पिता बन्ने या त बुबा बन्ने सुखबाट टाढा रहन सक्नुहुनेछ। ब्रिटेनमा भएको यो एक घटनाले यसलाई प्रमाणित गरेको छ। ब्रिटेनका स्कट रिड नामक एक व्यक्ति पिता बन्न नसकेपछि उनले डाक्टरहरूसँग सल्लाह गर्न पुग्दा उहाँलाई डाक्टरले ल्यापटप काखमा राखेर चलाउने गरेको कारण देखाए। उनको शरीरमा स्पर्श भरपूर मात्रामा उत्पादन नभए पनि स्पर्शले सक्रियता नपाएकोले यस्तो असर परेको थियो। डाक्टरका अनुसार स्कटको स्पर्म हिड ड्यामेजको शिकार बनेको थियो। जुन उहाँको पुरुषको जुन वीर्य हुन्छ उहाँको त्यो वीर्य सबै ड्यामेज भएकोले गर्दा चाहिँ उहाँले जुन सन्तान उत्पादनमा असर परेको थियो। त्यसैले खास गरी ल्यापटप काखमा राख्दा ल्यापटपबाट निक्लिने तातो हावाका कारण यस्तो हुने गर्दछ। जुन तातो ठाउँबाट काम गर्दा तिनीहरूको स्पर्म ड्यामेज हुने गर्दछ, यानि कि वीर्य ड्यामेज हुने गर्दछ। यस्तो समस्या खाना पकाउने काम गर्ने कुक वा सेफलाई पनि हुने गर्दछ।
हजुर श्रोताहरू, यो ल्यापटपलाई ल्यापटप नाम भयो तर नचलाउँदा नै बेस हुँदो रहेछ भन्ने कुराको जानकारी खगेन्द्रजीले यहाँ गराउनु भयो। र त्यसका लागि चाहिँ अरू पनि थुप्रै उपाय हुन सक्छन्, जस्तै टेबलमाथि राखेर चलाउनु पनि सकिन्छ अथवा यदि काखमै राखेर चलाउने हो भनेदेखि पनि त्यसलाई भनौँ न काखको र ल्यापटपको बीचमा कुनै पनि वस्तु राखेर त्यसलाई त्यसबाट पनि त्यसरी पनि चलाउन सकिन्छ। यो हामीले जानी बुझेको कुराहरू तपाईँहरूलाई जानकारी गराए। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गला रेडियो लेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत हामी आउने गर्छौँ हरेक आइतबार 5:30 बजेदेखि 7:30 बजेसम्म। र अब भने हामीसँग कार्यक्रममा धेरै समय बाँकी छैन, स्टुडियोको घडीमा 7:26 गइसकेको छ। अब भने हामी कार्यक्रमको अन्त्यमा एउटा गीत प्रस्तुत गर्दैछौँ। यहाँ बाटो फराकिलो थियो बाबु बोगटीको आवाजमा रहेको यो गीत श्रोताहरू तपाईँहरूलाई राख्दैछौँ र त्यसपछि हामी फेरि उपस्थित हुनेछौँ र तपाईँहरूबाट बिदा हुनेछौँ।
हजुर,
श्रोताहरू 2 घण्टाको समय कतिखेर बित्यो त्यो अत्तो पत्तो नै भएन। तपाईँहरूलाई रोचक जानकारी, रमाइला प्रस्तुतिहरू र भानु जयन्ती विशेष कार्यक्रम गर्दा गर्दै हाम्रो दुई घण्टाको समय बितेको हामीलाई पत्तै भएन. श्रोताहरू तपाईँहरू हामीलाई आशा छ तपाईँहरूले हाम्रो बसाई हामीसँगको यो बसाई इन्जोय गर्नुभयो होला मनोरञ्जन गर्नुभयो होला भन्ने हामीले पूर्ण आशा लिएका छौँ. र तपाईँहरू यदि हाम्रो कार्यक्रमको बारेमा केही सल्लाह सुझाव दिन चाहनुहुन्छ भने हामीलाई लेखिपठाउन सक्नुहुन्छ radio.nepali@gmail.com श्रोताहरू माफ गर्नुहोला. र हाम्रो फेसबुक पेज पनि तपाईँहरूलाई थाहै छ साङ्गेलाका आवाजहरू हामीलाई इन्बक्स गर्नुहोस् हामीलाई लेखी पठाउनुहोस् तपाईँका रचना गीत कविता त्यसै गरी तपाईँहरूले यदि कुनै कार्यक्रमहरू गर्न लाग्नु भएको छ भनेदेखि तब त्यो पनि हामीलाई लेखी पठाउन सक्नुहुन्छ हामी कार्यक्रममा प्रसारण गर्नेछौँ. र अब भने हामी कार्यक्रमबाट बिदा हुन चाहन्छौँ. आगामी आइतबार फेरि साढे पाँच बजी हामी आज चाहिँ दुईजना थियौँ र आगामी कार्यक्रममा तिनजना फेरि नवीन म सञ्जय र त्यसै गरी खगेन्द्रजी उपस्थित हुनेछौँ. र आजका लागि भने तपाईँहरूबाट बिदा हुन चाहन्छौँ. तपाईँहरूको यो साथा सुखमय रहोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् मस्त रहनुहोस् र कार्यक्रम वैचव साङ्गीला सुन्दै गर्नुहोस्. अर्को आइतबार 5:30 बजे फेरि तपाईँ हाम्रो भेट त हुने नै छ. तपसम्मानका लागि शुभरात्री र अहिलेलाई भने बाबु पगेटीको यो गीत बाटो फराकिलो थियो. Thank you.